नमस्ते सबैजना, म भुवन कोचबीको तर्फबाट अर्को जेएनजीको सेसन लिएर आएको छु। आज हाम्रो गेस्ट हुनुहुन्छ सुस्मिता भण्डारीजी, एकदमै गजबको मान्छे हुनुहुन्छ। हामी ब्याक स्टेजमा पनि कुरा गऱ्यौँ अलिअलि, अमेजिङ नाइस पर्सन। उहाँको बारेमा अलिकति भन्दाखेरि चाहिँ सी लभ्स क्विजेस, अनि त्यसपछि उहाँलाई स्पिच दिन पनि एकदमै मनपर्छ। सी लभ्स पब्लिक स्पिकिङ, अनि सोसियल कामहरूमा पनि उहाँ धेरै इन्भल्भ हुनुभएको छ। अनि सोसियल काम भनेको मतलब चाहिँ इन्टरेक्ट क्लब अफ गैडाकोटको प्रेसिडेन्ट हुनुहुन्थ्यो, अनि त्यसपछि वार्ड लेभल चिल्ड्रेन नेटवर्क गैडाकोटको चाहिँ ट्रेजरर हुनुहुन्थ्यो, फर्मर ट्रेजरर। तर उहाँ यस्तो किसिमको कामहरूमा पनि धेरै इन्भल्भ हुनुहुन्छ, उहाँ सोसियल सेक्टरमै लाग्ने पनि उहाँको विचार छ पछि गएर। सी लभ्स राइटिङ आर्टिकल्स, त्यो पनि स्पेसली जेन्डर इस्युजहरूमा चाहिँ फोकस भएर सी लभ्स राइटिङ आर्टिकल्स। अनि अरू इस्युजहरूमा पनि अबभियसली सी वान्ट्स टु राइट आर्टिकल्स होइन, सोसियल इस्युजहरूमा। यति भन्दै उहाँको बारेमा मैले नै सबै कुरा भनिरहनु भन्दा पनि सुस्मिताजीलाई नै स्क्रिनमा बोलाउँ, अनि लेट्स जस्ट स्टार्ट एक्सप्लोरिङ। हाय सुस्मिताजी।
नमस्ते,
के छ हाल खबर तपाईँको? कसरी दिन बितिरहेछ? अहिले हामी लकडाउनको बेलामा अलिकति सबैजना स्ट्रेस छौँ होइन, भर्खर अलिअलि खुला त भयो लकडाउन। तपाईँको कसरी बितिरहेछ दिनहरू?
मेरो चाहिँ अहिले लकडाउनमा चाहिँ रमाइलो तरिकाले चाहिँ बितिरहेको छ दिनहरू चाहिँ। स्पेसली अहिले चाहिँ अनलाइन क्लासेसहरू एकदमै हुन्छ, अनि यस्तै विभिन्न बाल क्लबको सम्बन्धी प्रोग्रामहरू, गर्ल्स आउट लाउड भन्ने हाम्रो ग्रुप छ, त्यहाँ चाहिँ हाम्रो लगातार गर्ल्सहरूसँग चाहिँ कुराकानी भइरहेको हुन्छ। यो अहिले प्रेजेन्ट इस्युजहरू चाहिँ के छ भन्ने कुरामा चाहिँ त्यसैतिर थिङ्किङ जान्छ। यस्तै पोएम्स आर्टिकल्सहरू लेखिरहेको हुन्छु, र यस्तै ओरिएन्टेसन प्रोग्रामहरू पनि भइरहेको हुन्छ, र यसरी नै टाइमहरू चाहिँ बिति नै रहेको हुन्छ।
गजब तरिकाले चाहिँ तपाईँले लकडाउन प्रयोग गरिरहनु भएको छ जस्तो सुनिन्छ है, सुन्दाखेरि पनि एकदम मजा आयो। अभियसली यो राम्रो कुरा त होइन लकडाउन भनेको, तर पनि तपाईँले सदुपयोग गर्नुभएको सुन्दाखेरि चाहिँ एकदम खुसी लाग्यो। तपाईँले अहिले गर्ल्स आउट लाउड पनि भन्नुभयो, मैले तपाईँको फेसबुक पोस्टमा पनि देखाएको थिएँ त्यो। तर त्यसमा जानुभन्दा अगाडि मैले जुन तपाईँको इन्ट्रोडक्सन दिएँ, तपाईँले दिनुभयो भने चाहिँ आफ्नो इन्ट्रोडक्सन कसरी दिनुहुन्थ्यो होला?
मेरो नाम सुस्मिता भण्डारी, म लमजुङमा जन्मिएँ, बट नवलपुर, गैडाकोट नवलपुरमा चाहिँ म हुर्केको, र त्यहीँ एजुकेसन पनि अहिले पनि त्यहीँ नै निरन्तरता छ। र म चाहिँ सोसल्ली रूपमा चाहिँ गैडाकोट नगर बाल सञ्जाल भन्ने हाम्रो नगर बालबालिकाको चाहिँ क्लबको सञ्जाल छ, त्यसमा चाहिँ अहिले प्रेसिडेन्टको रूपमा पनि काम गरिरहेको छु। अघि हजुरले भने जस्तै इन्टरेक्ट क्लब अफ गैडाकोटको पनि प्रेसिडेन्टकै रूपमा चाहिँ काम गरिरहेको छु, र साथसाथै राष्ट्रिय किशोरी सञ्जाल भन्ने हाम्रो चाहिँ गर्ल्स एडोलेसन्स गर्ल्सहरूको चाहिँ नेटवर्क छ, त्यसमा पनि अहिले चाहिँ बोर्ड मेम्बरको रूपमा पनि काम गरिरहेको छु। र हाम्रो चाहिँ गर्ल्सहरूको चाहिँ प्लान इन्टरनेसनल नेपालले चाहिँ गराएको चाहिँ जुन गर्ल्स आउट लाउड ग्रुप छ, त्यसमा पनि एक्टिभली लागिरहेको छु। र म चाहिँ यस्तै सोसल सेक्टर्सहरूको कुराहरूमा चाहिँ एकदमै इन्ट्रेस्ट हुन्छ, र बाल क्लब अनि बालबालिका अनि चाहिँ गर्ल्स अनि जेन्डर इक्वालिटीको कुराहरूमा चाहिँ म एकदमै अगाडि सरेर चाहिँ त्यसमा चाहिँ आफ्नो ध्यानहरू होइन, आफ्नो थिङ्किङहरूलाई चाहिँ अझै राम्रो तरिकाले चाहिँ अझै त्यसलाई चाहिँ ब्रोड बनाउन एकदमै कोसिस गरिरहेको हुन्छु। र आर्टिकल्स अनि पोएम्सहरू चाहिँ मैले चाहिँ अहिले लकडाउनकै समयमा धेरै लेखिरहेको छु। र मेरो इन्ट्रेस्ट भनेको अर्को क्विज पनि हो, क्विज एकदमै मनपर्छ, पब्लिक स्पिकिङ अनि स्पिच भन्न पनि अनि ओरेटरीहरूमा पनि पार्टिसिपेट गर्न एकदमै राम्रो लाग्छ, त्यति नै हो।
गजब है, तपाईँको जुन यो बोल्ने स्किल छ म अहिले पनि एकदमै के भन्ने इन्सपायर्ड छु र अचम्म पनि लागिरहेछ जुन स्पिडसँग तपाईँले बोल्न सक्नुहुन्छ होइन। तर सुस्मिताजी, जुन तपाईँले अहिले भन्नुभयो नि तपाईँ यो बोर्डको मेम्बर हुनुहुन्छ अथवा यसमा चाहिँ ट्रेजरर हुनुहुन्छ अथवा प्रेसिडेन्ट हुनुहुन्छ भनेर, धेरै काम गरिरहनु भएको रहेछ पहिला, त्यो चाहिँ यति कम उमेरमै तपाईँ यति धेरैमा चाहिँ इन्भल्भ हुनुभएको छ भनेर चाहिँ खुसी लाग्यो। तर सुस्मिता एज अ पर्सन भित्रबाट चाहिँ कस्तो खालको मान्छे हो? अरूहरूसँग बोल्नलाई हिचकिचाउने खालको हो कि साथीसँगै सजिलैसँग बनाउने खालको मान्छे हो कि अलिकति टाइम एक्लै बस्न मन पराउने खालको मान्छे हो कि एक्लै बस्न मन नपराउने खालको मान्छे हो कि खेलकुद मन पराउने मान्छे हो कि, सुस्मिता व्यक्तिको रूपमा चाहिँ कस्तो खालको मान्छे हो?
म चाहिँ व्यक्तिगत रूपमा भन्दाखेरि चाहिँ एकदमै साथीहरूको ग्रुपमा चाहिँ मलाई एकदमै साथीहरू चाहिँ बनाउन पनि एकदमै रमाइलो लाग्छ। र साथीहरूसँग चाहिँ सुरुमा त केही अब भन्नाले सुरुमा चाहिँ थोरै बोलिँदैन, बट बोल्न थालेपछि चाहिँ एकदमै मजाले इन्टरेक्ट गर्ने खालको, मलाई चाहिँ एकदमै इन्टरेक्सन चाहिँ एकदमै राम्रो लाग्छ। साथीहरूसँग पनि एकदमै कुरा गर्छु र रमाइलो गर्न मन लाग्छ साथीहरूसँग कुराकानी सेयर गरेर, र साथसाथै घुम्न पनि एकदमै राम्रो लाग्छ। यस्तै अब विभिन्न नयाँ नयाँ ठाउँहरू घुमेर अनि नयाँ नयाँ ठाउँको व्यक्तिहरूसँग चाहिँ चिनजान गर्न कुरा गर्न राम्रो लाग्छ व्यक्तिगत तर्फबाट।
ओके, भनेपछि तपाईँ अरूहरूसँग कुरा गर्न, साथीहरूसँग घुलमेल गर्नलाई चाहिँ अझ बढी रमाउनुहुन्छ एक्लै बस्ने भन्दा पनि, राइट? तपाईँले अघि भर्खर कुरा गर्नुभएको थियो गर्ल्स आउट लाउडको, होइन, यसले चाहिँ अहिले समसामयिक इस्युजहरूमा कुरा गर्नुहुन्छ तपाईँहरू ग्रुप मिलेर भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, अनि अरू थुप्रै तपाईँले भनौँ न ग्रुप र संस्थाहरूको पनि कुरा गर्दै हुनुहुन्थ्यो बाल संस्था भए पनि, यसमा लागेर चाहिँ तपाईँले पाउनु चाहिँ के हुन्छ त, यसबाट चाहिँ के पाइरहनु भएको छ तपाईँले?
मैले चाहिँ यो बालबालिकाको सेक्टर गर्ल्स आउट लाउड भनौँ न एडोलेसन्स गर्ल्सको जुन यो नेटवर्कहरूबाट चाहिँ फर्स्टमा चाहिँ मैले चाहिँ आफू जस्तै साथीहरूको एउटा हुन्छ नि एउटा मैले चाहिँ एकदमै राम्रो मित्रता पाइरहेको छु, र सेकेन्डली चाहिँ आफ्नो लिडरसिपका क्यापेसिटी पनि एकदमै बढिरहेको छ, र आफू जस्तै साथीहरूको भ्युज उनीहरूको चाहिँ अब इच्छाहरू कस्तो कस्तो हुँदो रहेछ, लाइक हुन्छ नि म पनि एउटा गर्ल्स नै एउटा गर्लै होइन अनि एडोलेसन्सै हो, ममा आएको जुन फिलिङ्सहरू ममा आएको कुराहरू भ्युजहरू चाहिँ कस्तो साथीहरूसँग मिल्छ मिल्दैन त्यो कुराहरू पनि जानकारी पाउन सकिन्छ, र अर्को चाहिँ हाम्रो यो सामाजिक रूपमा चाहिँ एउटा बालबालिका र एउटा किशोरीहरूलाई चाहिँ कसरी ट्रिट गरिरहेको छ, कसरी उनीहरूलाई चाहिँ समाजमा चाहिँ कसरी अगाडि बढिरहेका छन् हरेक कुरामा चाहिँ हाम्रो चाहिँ एउटा इन्ट्रेस्टहरू चाहिँ यो ग्रुपहरूले चाहिँ अझै बढी ल्याइदिएको हुँदा चाहिँ त्यसमा पनि सोसल इस्युजहरूमा सामाजिक रूपमा सोसाइटीको बारेमा चाहिँ धेरै कुरा चाहिँ जान्न सकिन्छ, आफ्नो क्यापेबिलिटी पनि आफ्नो इन्ट्रेस्टहरूलाई पनि अझै ब्रोड गराउन सकिन्छ, अझै डेभलप गराउन सकिन्छ, र अरू आफू जस्तै साथीहरूलाई पनि इन्सपायर गर्न सकिन्छ। यति नै
आफू जस्तै अरू साथीहरूलाई पनि इन्सपायर गर्न सकिन्छ, ब्युटिफुली साइड। सुस्मिताजी, तपाईँले यसबाट चाहिँ तपाईँले आफ्नो लिडरसिप क्यापेसिटी पनि बढाउन सक्छु भन्ने किसिमको कुरा गर्दै हुनुहुन्थ्यो, तपाईँले कहाँनिर चाहिँ यो तपाईँको लिडरसिप क्यापेसिटी गएर पछि गएर युज हुने देखिरहनु भएको छ?
हरेक कुरामा चाहिँ लिडरसिप क्यापेसिटी चाहिँ एकदमै हुनुपर्छ। मैले चाहिँ आफ्नो इक्जाम्पल पनि दिन चाहन्छु हजुरले पछि चाहिँ कहाँ भन्नुभएको छ कहाँ युज हुनसक्छ भन्नुभएको छ, तर मैले चाहिँ आफ्नो बालपनबाट चाहिँ थोरै स्टार्ट गर्न चाहेँ। लाइक पहिला म बाल क्लबहरूमा अनि यस्तै चिल्ड्रेन सेक्टरहरूमा नलाग्दाखेरि चाहिँ म अरू मान्छेहरू त अगाडि हुँदाखेरि चाहिँ बोल्न एकदमै डराउँथेँ, मलाई बोल्न पनि एकदमै डर लाग्थ्यो, र आफ्नो कुराहरू चाहिँ अरूलाई चाहिँ राम्रो तरिकाले चाहिँ सेयर गर्न सक्दिनँ थिएँ। बट यो चाइल्ड सेक्टरहरू चाइल्ड क्लबमा चाहिँ लागिसकेपछि एउटा रेस्पोन्सिबिलिटी चाहिँ वहन गर्नुपर्ने हुन्छ अनि आफ्नो बोल्ने क्यापेबिलिटीहरू आफ्नो कुरा राख्ने क्षमताहरू अझै निखारेर आउँदो रहेछ, र भविष्यमा पनि हरेक क्षेत्रमा चाहिँ लिडरसिप क्यापेसिटी चाहिँ चाहिन्छ भन्ने चाहिँ एकदमै मलाई लाग्छ। किनभने हाम्रो एउटा उखान पनि छ नि, बोल्नेको पिठो बिक्छ नबोल्नेको केही पनि बिक्दैन भने, जस्तै बोल्न सक्यो भने आफ्नो कुराहरू चाहिँ अरू सामु राख्न सक्यो भने आफूमा जुन अझै पनि समाजको क्षेत्रको कुराहरू चाहिँ आफूमा चाहिँ आफूलाई थाहा छ भने पक्कै पनि जुनसुकै क्षेत्रमा गएर हामीले चाहिँ आफ्नो भ्युजहरू चाहिँ राख्न सकिन्छ, आफ्नो कुराहरू सेयर गर्न सकिन्छ, अनि हामीले चाहिँ अरूको कुराहरू पनि सिक्ने एउटा वातावरण चाहिँ हामीलाई चाहिँ यही सेक्टरमा आएपछि चाहिँ एकदमै मिलेको छ कि, जस्तै हामीले चाहिँ केही कुरा आफ्नो राख्न सक्नुपर्छ भन्दाखेरि हामीले अरूको पनि कुरा मजाले सुन्नुपर्छ, अरूको भ्युजलाई पनि उत्तिकै रेस्पेक्ट गर्नुपर्छ र डिसिप्लिन हुनुपर्छ भन्ने जस्ता कुराहरू हामीले जुन यो चाइल्ड सेक्टरबाट सिकेका छौँ नि, भविष्यमा पक्कै पनि हरेक क्षेत्रमा चाहिँ काम लाग्छ,
हरेक क्षेत्रमा काम लाग्छ, अवश्य पनि हरेक क्षेत्रमा नै काम लाग्छ। तर जुन तपाईँले अघि भन्नु पनि भयो, बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको समथिङ समथिङ भनेर, बोल्ने र लिडरसिप यो दुईटाको नाता के छ तपाईँको विचारमा?
लिडरसिप भनेको चाहिँ एउटा वान पार्ट, लिडरसिपकै एउटा पार्ट भनेको बोल्न सक्नु पनि, बोल्न सक्ने पनि हो, बट सबै लिडरसिप भनेको बोल्नु मात्र पनि होइन। लिडरसिपमा एउटा राम्रो एउटा गुड स्पिकर साथसाथै अरू आफ्नो जुन साथी सर्कल छ, हरेक छ नि आफ्नो आफू वरिपरि रहेको व्यक्तिहरूको कुरा बुझ्ने, कुरा सुन्ने, र राम्रो तरिकाले चाहिँ कसरी डिसिजन मेकिङका कुराहरू हुन्छ, हरेक क्षेत्रमा चाहिँ कसरी आफ्नो भ्युजहरूलाई चाहिँ एउटा हुन्छ नि सर्ट एन्ड भ्युजलाई चाहिँ यो ठाउँमा चाहिँ राम्रो तरिकाले पोलाइट वेमा सहज भाषा प्रयोग गरेर सबैले बुझ्ने तरिकाले चाहिँ गर्न सकिन्छ, र कसरी आफ्नो नेटवर्कलाई चाहिँ अझै बलियो बनाउँदै र आफू वरिपरि रहेका व्यक्तिहरूलाई पनि उत्तिकै आफू जस्तै एउटा हुन्छ नि विकास गर्न सक्ने एउटा क्यापेबिलिटीलाई चाहिँ लिडरसिप भनिन्छ। र यसमा चाहिँ बोल्ने पनि एउटा चाहिँ बोल्न सक्यो भने त अरूको कुरा आफ्नो कुरा नि राख्न सकियो र अरूको कुरा पनि एउटा सुन्ने क्षमता वृद्धि हुने हो नि त, त्यसैले चाहिँ यसको पनि एकदमै नाता चाहिँ छ।
बोल्नु पनि एउटा चाहिँ क्यापेसिटी चाहिँ हुनु पर्यो, बोल्ने मात्र त होइन तर यो पनि ठुलो एउटा अङ्ग हुन जान्छ होइन लिडरसिपको। सुन्नु पनि एकदमै जरुरी छ भन्नुभयो। त्यसरी अब पहिला सुरु चाहिँ यसबाट यो प्रश्नबाट सुरु गरौँ त, तपाईँ आज यहाँ किन हुनुहुन्छ? तपाईँले चिनेको कुनै व्यक्तिले यहाँ निमन्त्रणा दिएको बाहेक अरू कुन कारणले चाहिँ तपाईँलाई यो सेसनमा आउनलाई चाहिँ आकर्षित गर्यो?
मलाई चाहिँ आज यो सेसनमा चाहिँ यही सोसल सेक्टर्सकै प्रोग्रामहरूको माध्यमबाट चाहिँ मैले यहाँको दिदीलाई चिने, यही सोसल सेक्टरकै कुराहरू चाहिँ उहाँहरूबाट पनि केही सिकेँ र आफूले पनि केही सेयर गरेँ, र त्यही मार्फतबाट नै भनौँ न म आज जुन सोसल्ली रूपमा चाहिँ एक्टिभ भइरहेको छु, आफू जस्तै गर्ल्सहरूसँग मिलेर चाहिँ एउटा सोसल एउटा समाजलाई चाहिँ कसरी एउटा इक्वेल समाज, एउटा फ्री समाज बनाउन सकिन्छ भन्ने जुन एउटा अगाडि एउटा बाटोतर्फ लम्किरहेको छु, त्यसै एउटा यो प्लेटफर्मबाट पनि अझै म जस्ता धेरै बालबालिकाहरू, धेरै किशोरीहरू चाहिँ अझै धेरै कुराहरू जान्न सक्नुहुन्छ नि त मेरो बारेमा, र बालबालिकाको अधिकार, हक अधिकार हुन्छ भन्ने कुराहरू पनि कति बालबालिकाहरूलाई थाहा नहुनसक्छ, यो प्लेटफर्मबाट चाहिँ जान्न सक्नुहुन्छ एउटा, त्यसैले चाहिँ म यो प्लेटफर्ममा छु जस्तो चाहिँ मलाई लाग्छ कि यो मार्फतबाट चाहिँ धेरै साथीहरूमा चाहिँ एउटा बालबालिकाको हक अधिकार, सिएफएलजी मिसन, चाइल्ड फ्रेन्डली लोकल गभर्मेन्ट्सका कुराहरू, इक्वेल समाजका कुराहरू चाहिँ यहाँबाट पनि मैले केही कुराहरू सेयर गर्न सक्छु, र हजुरबाट दिदीबाट पनि मैले धेरै कुराहरू सिकिरहेको पनि छु, मैले यो एपिसोडहरू पनि हेरिराख्दाखेरि धेरै कुराहरू सिकिरहेको छु, त्यही लर्निङ र हुन्छ नि सिक्ने र सिकाउने प्रक्रियामै छु भनौँ, त्यसको कारणले यहाँ छु।
सिक्ने र सिकाउने प्रक्रियामा छु। तपाईँले दिदी भन्नुभएको पक्कै पनि नबिलाजी नै हुनुपर्छ होइन। नाइस। यसलाई मैले राम्रो बाहेक अरू केही भन्न सक्दै सक्दिनँ होइन। अब मेरो भ्याल्युसँग पनि त्यो एकदमै मेल खान्छ। हामी जन्मेकै सिक्न र सिकाउन भन्दा नि अझ बढी सिक्नलाई जस्तो लाग्छ, तर तपाईँ सिक्ने र सिकाउनुतिर लाग्नु भएको छ, ब्युटिफुल। तपाईँको जिन्दगीको माया भनेर चाहिँ के हो भनौँ न, व्यक्तिहरू बाहेक तपाईँको केमा चाहिँ प्यासन छ, केले चाहिँ तपाईँलाई एकदमै ऊर्जा दिन्छ लाइफमा?
मेरो चाहिँ अलि सानो हुँदाखेरि चाहिँ मलाई चाहिँ एकदमै क्विज कम्पिटिसनहरू, क्विजको क्वेसनहरूमा चाहिँ एकदमै मेरो चाहिँ अब माया भनौँ या क्रस भनौँ, हरेक कुरा चाहिँ क्विजको क्वेसनहरूमा हुन्थ्यो, मलाई एकदमै राम्रो लाग्थ्यो क्विज पढ्न, र त्यसमै टाइम स्पेन्ड गर्न चाहिँ एकदमै मजा लाग्थ्यो। अहिले चाहिँ मलाई चाहिँ यो यस्तै सोसल सेक्टर्सका कुराहरू जान्नको लागि, सोसाइटीमा के भइरहेछ त्यो कुरा बुझ्नको लागि, र आफ्नो पढाइ सेक्टरहरूमा पनि मलाई चाहिँ साइन्स बुक पढ्न चाहिँ एकदमै, त्यो चाहिँ मेरो व्यक्तिगत भन्दा पनि अरूतर्फको माया, जुन आफ्नो एउटा करिकुलमको सेक्टरतिरको माया चाहिँ एकदमै छ।
ओके, नाइसली सेड, ब्युटिफुली सेड। सो मेनली तपाईँको क्रस भनेर चाहिँ माया भने पनि क्रस भने पनि क्विज भन्नुभयो, इट अट्र्याक्ट्स यु अलट भनेर। क्विजको बारेमा चाहिँ के एक्साइटिङ छ, त्यसले तपाईँलाई कसरी एक्साइटेड बनाउँछ?
म चाहिँ क्विज पढ्दाखेरि चाहिँ क्विज चाहिँ एउटा उद्देश्यको लागि पढिन्छ नि त. लाइक जब म सानै थिएँ, बच्चा हुँदाखेरि चाहिँ म स्कुल लेभलमा पढ्दाखेरि चाहिँ क्विज कम्पिटिसनहरू चाहिँ एकदमै बढी नै हुन्थ्यो, र म चाहिँ स्कुलबाट चाहिँ पार्टिसिपेट गर्ने वान अफ द हुन्छ नि स्टुडेन्ट, वान अफ द क्यान्डिडेट चाहिँ पढ्थेँ प्रायः जसो. र यदि भन्नाले मैले चाहिँ क्विज पढिसकेपछि चाहिँ कम्पिटिसनको लेभलमा जाँदाखेरि पनि आफ्नो स्कुललाई रिप्रेजेन्ट गर्न पाउँथेँ, र आफू जस्तो धेरै साथीहरू त्यहाँ पनि एकदमै भेट हुन्थ्यो, नयाँ साथीहरू बनाउन पाइन्थ्यो. क्विज कम्पिटिसनमा एउटा जित्ने हुन्छ नि, जित्नु पर्छ भन्ने लगाव, पार्टिसिपेसनै ठुलो कुरो हो, त्यही पनि त्यतिखेर चाहिँ जित्नु पर्छ भनेर चाहिँ एउटा पढ्न चाहिँ अझै हौसला चाहिँ मिल्थ्यो.
ओके, जित्नु पर्छ भन्ने
जित्नु
कुराले
पर्छ
चाहिँ
भन्ने कुराले
अझ हौसला चाहिँ मिल्थ्यो भन्नुभयो होइन? जित्न पनि इम्पोर्टेन्ट छ, हारेर केही फरक त पर्दैन, तर जित्ने ड्राइभ भन्यो भने मजा पनि आएन। सो सुस्मिताजी, तपाईँ लमजुङमा जन्मिनु भएको भन्ने चाहिँ मलाई थाहा छ होइन, भ्युअर्सहरूलाई थाहा छ छैन। तपाईँ कहाँ हुर्किनु भयो, तपाईँको बाल्यकाल कस्तो थियो, के गर्नुहुन्थ्यो तपाईँ, भनौँ न 8 वर्ष, 10 वर्ष, 12 वर्षको उमेरमा कहाँ कसरी हुर्किरहनु भएको थियो?
म चाहिँ लमजुङमा जन्मिएँ. लमजुङमा जन्मेपछि चाहिँ एक दुई वर्षसम्म चाहिँ लमजुङमै बसेँ, जुन चाहिँ मैले थाहा पाएको चाहिँ छैन, किनभने बच्चाको कुरा चाहिँ अलिक थाहा पाउन गाह्रै हुन्छ. अनि त्यसपछि चाहिँ यहाँ गैँडाकोटमा आइसकेपछि चाहिँ मैले चाहिँ आफ्नो नर्सरीदेखि चाहिँ अहिलेसम्म पनि म गैँडाकोटमै कन्टिन्युटी नै दिइरहेको छु. र गैँडाकोटमा चाहिँ लाइक त्यतिखेर चाहिँ सानैबाट चाहिँ म बाल संस्कार कार्यक्रममा जुन प्राज्ञिक विद्यार्थी परिषद नेपालले चाहिँ यहाँ यही क्षेत्रहरूमा चाहिँ गर्थ्यो, र त्यसमा चाहिँ म पार्टिसिपेट हुन्थेँ. अनि त्यहाँबाट थोरै यो संस्कारका कुराहरू पनि सिकेको थिएँ, र बोल्नु पर्छ भन्ने जस्ता कुराहरू पनि त्यहाँबाट केही हदसम्म चाहिँ मैले धेरै कुराहरू चाहिँ सिकेकै थिएँ. अनि त्यसपछि चाहिँ अनि 12 वर्ष जति हुँदाखेरि चाहिँ हाम्रो नगरपालिकाले चाहिँ बाल क्लब खोल्ने भनेर चाहिँ जुन एउटा रणनीति हाम्रो देशैभरि चाहिँ चलिरहेको थियो, त्यसपछि चाहिँ म बाल क्लबमा चाहिँ सुरुमा चाहिँ सेक्रेटरीको रूपमा चाहिँ अपोइन्ट भएर चाहिँ काम गरेँ, त्यसपछि प्रेसिडेन्ट भए, अनि यसरी चाहिँ आफ्नो जर्नीहरू चाहिँ यसरी अगाडि बढिरहेको छ.
म सेक्रेटरी भएँ अनि म प्रेसिडेन्ट भएँ भनेर कुरा, तपाईँको कुरा सुन्दाखेरि मैले कोही 18 वर्षको युवतीसँग कुरा गरिरहेको छुइनँ कि, बरु 40-45 वर्ष पुगिसकेको कोहीसँग कुरा गरिरहेको जस्तो महसुस हुन्छ होइन। तपाईँले यति धेरै काम गरिसक्नु भएको छ, विच इज नाइस। म यसलाई अलि फरक तरिकाले पनि सोध्छु है त, जस्तो अब हामी हुर्किँदाखेरि चाहिँ अघि हाम्रो अलिकति ब्याक स्टेजमा पनि कुरा भएको थियो, हामी चाहिँ भनौँ न लुकामारी खेल्ने, त्यो के अरे चोर पुलिस खेल्ने होइन, अनि सेभेन स्टोन भन्ने हुन्थ्यो, त्यो ढुङ्गाहरू स्ट्याक गरेर बलले हानेर ढाल्ने होइन। सो तपाईँको त्यस्तो खालको मेमोरिजहरू चाहिँ के छ, कसरी के चाहिँ खेलेर चाहिँ हुर्किनु हो त?
हामी पनि एकदमै खेल्थ्यौँ होइन, लुकामारी खेल्ने, अनि चाहिँ त्यही अघि त्यो ढुङ्गाहरू कलेक्ट गरेर चाहिँ हान्ने जस्तो गेमहरू पनि खेलेका थियौँ. र साथसाथै हामी चाहिँ यस्तै सानो सानोमा चाहिँ सानो सानो एउटा हुन्छ नि बल किनेर त्यो पनि खेल्थ्यौँ, अनि क्रिकेट पनि खेल्थ्यौँ सानोमा, कराटेहरू लाइक हुन्छ नि त, अनि कबड्डीहरू. कराटे त्यस्तो हामीले सिकेको चाहिँ होइन, लाइक दुई तिनजना साथी भएर जिसिम जिसिम टाइपको चाहिँ खेलिरहेको हुन्थ्यौँ, त्यस्तै हो.
एकदम रमाइलो, सुन्दाखेरि पनि रमाइलो लाग्यो मलाई। सायद अब भनौँ न तपाईँको जेनेरेसन, पछिको जेनेरेसनहरूले यो मौका पाउने चान्सेस कम छ होइन, बाहिर गएर खेल्ने, लुकोमारी खेल्ने भन्ने चाहिँ, सबैजना इन्टरनेटमै खेलिरहेको हुन्छन् होला लुकोमारी पनि। तर अब आफ्नो भाग्यमा जे छ त्यही नै पाइन्छ। तपाईँको साथीहरू जुन पहिला चाहिँ तपाईँले बल खेल्ने अथवा त्यो ढुङ्गाहरू स्ट्राइक गरेर खेल्ने पनि कुरा गरिरहनु भएको थियो, अथवा ढिसिङ ढिसिङ खेल्ने भन्नुभएको थियो, कराते खेल्ने, कराते किन खेल्ने भन्छौँ त थाहा छैन हाम्रो ल्याङ्ग्वेजमा, तर खेल्ने नै भन्छौँ हामी। यो जोसँग तपाईँ खेल्नुहुन्थ्यो, यो साथीहरूसँग तपाईँ अहिले पनि कन्ट्याक्टमा हुनुहुन्छ अथवा हुनुहुन्न, अनि साथी बनाउनु तपाईँको लागि चाहिँ कति जरुरी छ?
अहिले पनि एकदमै कन्ट्याक्टमै छौँ, किनभने अझै धेरै वर्ष त भएको छैनौँ नि त, हामी यही क्षेत्रमा नै बसिरहेका छौँ र साथीहरू पनि यही क्षेत्रमै हुनुहुन्छ. सो बच्चादेखिबाटको अहिलेसम्मको साथीहरू चाहिँ सबैसँग चाहिँ म एकदमै कनेक्टेडै छु. र साथी बनाउनु एकदमै इम्पोर्टेन्ट हुन्छ, किनभने अब हरेक कुरामा के लाइक हुन्छ नि, कहिले कहिले चाहिँ घरमा आफूले सेयर गर्न नसकेको कुराहरू पनि साथीसँगै सेयर गरिन्छ नि त। हामीले आफूसँगै आफू आफ्नो एजको साथीहरूसँग चाहिँ एउटा हुन्छ नि ट्रस्टको कुराहरू होइन, अनि चाहिँ त्यहीँबाट हामीले चाहिँ हाम्रो 50% हाम्रो हुन्छ नि जुन विकास हुन्छ साथीकै माध्यमबाट नै हुन्छ के। साथीले साथीको जुन हुन्छ नि उसले जे गर्छ आफूलाई पनि होइन, यति राम्रो कुराहरूमा चाहिँ हामी राम्रो साथी पायौँ भने त त्यही कुराहरू सिक्दै जान्छौँ, त्यहाँबाट धेरै नलेजहरू पनि गेन हुन्छ साथीबाट चाहिँ। एकदमै हाम्रो चाहिँ धेरै विकासहरू चाहिँ हुन्छ क्या साथीबाट नै। सो एकदमै साथी बनाउनु चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
ओके, 50% विकास चाहिँ हाम्रो साथीहरूकै थ्रुबाट हुन्छ पनि भन्नुभयो। साथी बनाउन एकदमै जरुरी छ, र तपाईँले ट्रस्टको कुरा पनि हुन्छ, हामीले अरूसँग सेयर गर्न नसक्ने कुराहरू कतिपय साथीसँग पनि सेयर गर्छौँ भनेर, अवश्य पनि यो सबै साथीसँग त सेयर गरिँदैन होइन, कुनै कुनै साथीसँग सेयर गरिन्छ भनेपछि एउटा चाहिँ तपाईँको बाहिर बस्ने साथी हुन्छ, कोही चाहिँ अलिकति नजिकको साथी हुन्छ। कस्तो मान्छेहरूलाई चाहिँ तपाईँले नजिकको साथी बनाउनलाई भनौँ न बनाउन बन्न दिनुहुन्छ तपाईँले?
मैले चाहिँ मेरो साथीहरू चाहिँ जुन हुन्छ नि एकदमै कुराहरू बढी नै सेयर गर्ने भनेको चाहिँ मेरो एकाडेमिककै साथीहरू छ होइन। उनीहरूसँग चाहिँ हामी क्लासमा पनि सँगै बस्दाखेरि हरेक कुराहरू अब पढाइदेखि लिएर अरू कुराहरू पनि एकदमै सेयरिङै गरिरहेका हुन्छौँ, र उनीहरूसँग हुन्छ नि एउटा एक प्रकारको अट्याचमेन्ट हुन्छ नि, एक प्रकारको फिलिङ्सले पनि एउटा इमोसनले पनि होला। र अर्को चाहिँ लाइक म चाहिँ स्कुलमा चाहिँ अब वान अफ द ट्यालेन्टेड स्टुडेन्टमै गनिने गर्थेँ, र साथीहरू पनि त्यस्तै अब पढ्ने खालकै, अनि चाहिँ यस्तै अब आउट कुराहरूमा पनि एउटा इन्ट्रेस्ट राख्नेहरू, अनि आफ्नो भावनालाई चाहिँ मैले कुनै कुराहरू चाहिँ उसलाई सेयर गरेँ भने चाहिँ उसले बुझिदिने खालको, र हुन्छ नि मै त्यो कुरा चाहिँ अब दोहोरो प्रोसेस भयो मेरो तर्फबाट चाहिँ, उसले अब मैले गरेको कुराहरू बुझिदिने कुरा सुनिदिने, अनि चाहिँ रमाइलो गर्दाखेरि पनि उत्तिकै पार्टिसिपेसन हुन्छ नि रमाइलोमा चाहिँ, त्यसरी चाहिँ मैले चाहिँ आफ्नो साथीलाई चाहिँ लाइक हुन्छ नि अझै बेस्ट फ्रेन्ड भनिन्छ नि हामीले जुन, त्यो चाहिँ चुज गरिरहेको हुन्छु।
ओके, आज बेस्ट फ्रेन्ड भने गरिरहेको हुनुहुन्छ भन्नुभयो, र यसमा चाहिँ तपाईँले अर्को इन्ट्रेस्टिङ कुरा के पनि भन्नुभयो भन्दाखेरि, तपाईँ चाहिँ वान अफ द ट्यालेन्टेड स्टुडेन्ट पनि भन्नुभयो स्कुलको, अनि त्यो म अप्रिसिएट पनि गर्छु किनभने मान्छेहरूले चाहिँ आफ्नो खुबीलाई चिन्नु पनि जरुरी छ होइन, म ट्यालेन्टेड छु भनेर थाहा पाउनु भनेको पनि राम्रो कुरा नै हो, त्यसलाई लुकाउनु पनि हुँदैन। तर कतिजनाले भन्छन् नि जस्तो ट्यालेन्ट भनेर चाहिँ जन्मिँदै लिएर आउने कुरा हो होइन, यो चाहिँ भगवान्ले दिने अथवा बाउ आमालेको जिनबाट आउने, तपाईँ साइन्समा विश्वास गर्नुहुन्छ भने अथवा भगवान्मा विश्वास गर्नुहुन्न भने अथवा काहीँ न काहीँबाट आउने, हाम्रो कन्ट्रोलमा छैन, जन्मिँदै आउने भन्ने भनिरह हुन्छन्। तपाईँको यस यो विषयमा विचार के छ?
म चाहिँ जन्मिँदाखेरि नै पाउने जुन हुन्छ नि यो ट्यालेन्टकोमा चाहिँ अलिक विश्वास गर्दिनँ, त्यस्तो केही हदसम्म होला, बट मलाई चाहिँ पछि हुन्छ नि जन्मिसकेपछि चाहिँ आफूले के अब सुरुमा चाहिँ अब आमा बुबाले के संस्कार दिनुभएको छ, कसरी उसलाई चाहिँ होइन ग्रो अप गरिराख्नु भएको छ, त्योबाट पनि धेरै फरक पर्छ। अनि पछि चाहिँ अनि उसले अब आफूले चाहिँ अब कुराहरू सिक्दै गएर अझै अध्ययनहरू गर्दै गरेर अनि आफूमा भएको जुन इन्ट्रेस्टहरूलाई चाहिँ त्यसलाई चाहिँ प्र्याक्टिकल्ली चाहिँ अप्लाई गरेर चाहिँ त्यसरी चाहिँ त्यसको ट्यालेन्सीको कुराहरू चाहिँ त्यसरी नै त्यसरी चाहिँ सिक्दै गएको, पछि आएर चाहिँ एक्वायर्ड भन्छ नि एक्वायर्ड ट्यालेन्सीमा चाहिँ म बिलिभ गर्छु। त्यो जिनहरू भन्दा चाहिँ मलाई चाहिँ पछि आएर चाहिँ पाउने चाहिँ अर भनौँ न पछि आएर चाहिँ सिक्ने कुराहरूमा चाहिँ मलाई चाहिँ बढी हुन्छ नि त्यो होला जस्तो चाहिँ लाग्छ कि, पछि आएर चाहिँ मान्छेहरूले अध्ययन गरेर सिकेर अनि त्यो कुराहरूमा चाहिँ फोकस गर्दै आफ्नो क्यापेबिलिटीहरूलाई बुझ्दै अनि चाहिँ अगाडि बढेको चाहिँ त्यस्तो चाहिँ लाग्छ।
ओके, अक्वायर ट्यालेन्ट पनि भन्नुभयो, तपाईँलाई चाहिँ अक्वायर ट्यालेन्टमा बढी विश्वास लाग्छ होइन, तपाईँको बुवा आमाले दिएको संस्कारदेखि लिएर अनि पछि आफूले के सिक्दै गयो भन्ने कुरा। अहिले चाहिँ तपाईँसँग कुरा गर्दाखेरि पनि तपाईँको जुन लेभलको कन्फिडेन्स छ, जुन किसिमको तपाईँको भनौँ न इन्फर्मेसन तपाईँले बाँड्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ, त्यो अभियसली तपाईँ ट्यालेन्टेड हुनुहुन्छ। तपाईँको ट्यालेन्टको स्रोत चाहिँ के जस्तो लाग्छ त आफ्नै आफूलाई एउटा व्यक्तिको रूपमा हेर्दाखेरि?
मलाई चाहिँ ट्यालेन्ट चाहिँ अब मेरो चाहिँ स्रोत भन्दाखेरि चाहिँ सुरुमा चाहिँ अब बाबा मम्मीले नै एउटा हुन्छ नि इन्करेजमेन्ट दिनुभयो, अनि हुर्कने बेलामा चाहिँ उहाँहरूले चाहिँ जुन शिक्षाहरू चाहिँ दिनुभयो त्यसलेबाट पनि धेरै प्रभाव पारेको छ। र पछि गएर चाहिँ आफूलाई पनि यस्तो अध्ययन गर्नको लागि नयाँ कुराहरू चाहिँ सिक्नको लागि साथीहरू अनि फ्रेन्ड सर्कलहरू चाहिँ बनाएर अझै राम्रोसँग चाहिँ फ्रेन्ड सर्कलको पनि राम्रोसँग युटिलाइजेसन हुन्छ नि होइन, त्यहाँबाट पनि कुराहरू सिक्नको लागि अनि समाजको हरेक व्यक्तिहरूसँग चाहिँ इन्टरेक्सन गरेर चाहिँ कुराहरू सिक्ने एउटा स्रोत चाहिँ मिल्यो, मलाई त्यस्तो लाग्छ।
एउटा स्रोत चाहिँ मिल्यो तपाईँलाई। ओके, सुस्मिताजी, तपाईँले चाहिँ तपाईँ यु वान्ट टु बी द ग्रेट भोइस फर चिल्ड्रेन भन्नुभएको छ होइन, मैले तपाईँको अभियसली तपाईँले मलाई व्यक्तिगत रूपमा भन्नुभयो होइन, मैले चाहिँ तपाईँको फेसबुकबाट चाहिँ हेर्दाखेरि त्यो भने मतलब के हो, तपाईँले भोइस फर चिल्ड्रेन भनेर चाहिँ यसको अर्थ चाहिँ हामीलाई अलिकति बुझाइदिन्न।
भोइस फर द चिल्ड्रेन भन्न खोजेको मतलब चाहिँ म जस्तै धेरै बालबालिकाहरू हुनुहुन्छ नि त जसले आफ्नो आवाजहरू चाहिँ अझै आफ्नो कुराहरू चाहिँ सेयर गर्न सक्नु हुँदैन, आफूमा लागेको कुराहरू होइन, जस्तै अब हाम्रो समाजमा, हाम्रो घर परिवारमा, हाम्रो स्थानीय सरकारहरूमा चाहिँ आफ्नो कुराहरू, आफ्नो हक अधिकारका कुराहरू, आफूमा परेका समस्या र यसलाई कसरी समाधान गरिन्छ गर्न सकिन्छ जस्ता धेरै कुराहरू चाहिँ सेयर गर्न सक्नु हुँदैन। उहाँहरूको माध्यमबाट उहाँहरूलाई चाहिँ रिप्रेजेन्ट गरेर चाहिँ उहाँको कुराहरू चाहिँ बाहिर ल्याउन सक्ने एउटा माध्यम चाहिँ मलाई बन्न चाहिँ त्यो चाहिँ एकदमै मेरो चाहिँ इन्ट्रेस्ट र साथसाथै त्यसले चाहिँ मलाई एकदमै खुसी दिने कुरा चाहिँ त्यही भएर चाहिँ मैले चाहिँ आई वान्ट टु बी बिकम द भोइस अफ चिल्ड्रेन भनेर चाहिँ एउटा मेन्सन सोसल मिडिया ह्यान्डलमा पनि गरेको छु र आफ्नो व्यक्तिगत जीवनमा पनि मैले चाहिँ म जस्तै बालबालिकाहरूको चाहिँ भोइस बन्दै चाहिँ अगाडि बढिरहेको छु, लाइक बाल क्लबबाट, यस्तै एडोलेसन्स नेटवर्कबाट, यसरी नै।
एकदमै सुन्दाखेरि पनि एकदमै इन्सपायरिङ, तपाईँले अहिले नै भनौँ न यति धेरै गरिसक्नु भएको छ। अनि यो जुन तपाईँले सोसियल सेक्टर भनिरहनु भएको छ होइन, सोसियल सेक्टरमा तपाईँको यति धेरै लगाव किन?
सोसल सेक्टर्समा चाहिँ इन्भल्भ भइसकेपछि चाहिँ आफूले चाहिँ धेरै कुराहरू चाहिँ पाइन्छ भनौँ न, धेरै कुराहरू चाहिँ सिक्न सकिन्छ। पहिलो सुरुमा चाहिँ आफ्नो एउटा हुन्छ नि एउटा जुन इन्ट्रोभर्ट मान्छेहरूकोमा केसमा चाहिँ एउटा एक्स्ट्रोभर्ट हुन सकिन्छ, आफ्नो कुराहरू चाहिँ लाइक सेयरहरू गर्न सकिन्छ, कुराहरू बुझ्न सकिन्छ। अनि चाहिँ अघि नै मैले भने जस्तै सोसल सेक्टर्समा लागिसके मात्र हामी ले चाहिँ समाजमा के भइरहेछ अनि समाजलाई यो वर्तमान परिस्थितिलाई चाहिँ अझै पोजिटिभली चाहिँ चेन्ज गर्न चाहिँ के गर्न सकिन्छ, हरेक कुराहरूमा चाहिँ हाम्रो चाहिँ सोसल सेक्टर चाहिँ जोडिएको हुन्छ कि घर परिवारमा पनि आफ्नो एउटा हुन्छ नि राम्रो रिलेसन राख्नको लागि पनि एउटा सोसल सेक्टरले पनि एकदमै प्रभाव पारिरहेको हुन्छ। हाम्रो कल्चरको कुराहरूदेखि लिएर हाम्रो जुन हुन्छ नि ट्रेडिसनहरू, हाम्रो जुन समाजमा हुने मूल्य मान्यताका कुरा पनि हाम्रो सबै सोसल सेक्टर्समा नै भइरहेको हुन्छ कि, सोसल सेक्टर्समा नै बाँधिएको हुन्छ। र त्यसले चाहिँ मलाई चाहिँ एउटा हुन्छ नि आफ्नो सोसल्ली रूपमा चाहिँ कसरी आफू चाहिँ एउटा हुन्छ नि डिसिप्लिन्ड वेमा आफू चाहिँ एउटा लोयल भएर होइन सोसल सोसाइटी पनि मेरो सोसाइटी हो, मैले चाहिँ सोसाइटीको लागि के गर्नुपर्छ, मैले सोसाइटीबाट सिक्नुपर्छ, राम्रो कुराहरूलाई अनुसरण गर्नुपर्छ, नराम्रो कुराहरूलाई चाहिँ बदल्न सक्नुपर्छ भन्ने एउटा चाहिँ त्यो हुन्छ नि एउटा ज्ञान चाहिँ मैले चाहिँ यही सोसल सेक्टरहरूमा चाहिँ लागेर चाहिँ पाइरहेको छु।
ओके, यो चाहिँ तपाईँले सोसियल सेक्टरमा लागेर पाइरहनु भएको छ यो किसिमको ज्ञान होइन, जहाँ चाहिँ तपाईँले परिवर्तन गर्नलाई तपाईँलाई सजिलो भइरहेको छ। सोसियल सेक्टर भनेपछि तपाईँले यसमा धेरै कुरा आउँछ पनि भन्नुभयो, कल्चरदेखि लिएर सोसियल चेन्जहरूदेखि लिएर सबै कुरा आउँछ यसमा। तपाईँले त्यो व्यक्तिलाई चाहिँ के भन्नुहुन्छ जसले चाहिँ म एउटा व्यक्ति भएर चाहिँ के गर्न सक्छु र यत्रो देशमा कसैले केही गरिरहेको छैन, म चाहिँ सोसाइटीको लागि समाजको लागि म एकजना व्यक्तिले के गर्न सक्छु र भन्ने खालको व्यक्तिलाई चाहिँ तपाईँको जवाफ के हुन्छ होला?
मेरो जवाब भन्दा पनि सुरुमा चाहिँ हामीले चाहिँ उहाँहरूमा चाहिँ एउटा हुन्छ नि इन्करेज गर्ने अनि चाहिँ लाइक साथीको चाहिँ थोरै कमी भए जस्तो उहाँहरूले चाहिँ आफूभित्र भएको चाहिँ जुन एउटा हुन्छ नि ट्यालेन्सी आफूभित्र भएको क्यापेबिलिटीलाई चाहिँ बुझ्न थोरै समय लागेको हो कि होइन थोरै कन्फिडेन्स चाहिँ अब नआएको हुन पनि सक्छ त्यो उहाँहरूलाई चाहिँ सुरुमा चाहिँ आफ्नो आफूभित्र रहेको जुन क्यापेबिलिटी छ आफ्नो आफ्नो कन्फिडेन्सलाई चाहिँ थोरै बिल्डअप गर्न चाहिँ प्रयास गर्नुहोस्। पक्कै पनि हरेक व्यक्तिहरूमा चाहिँ एकुण्टा ज्ञान एकुण्टा हुन्छ नि एकुण्टा ट्यालेन्सी चाहिँ पक्कै पनि हुन्छ। मात्र कोही कोही व्यक्तिहरूले चाहिँ आफ्नो ट्यालेन्टलाई आफ्नो क्यापेबिलिटीलाई चाहिँ छिटो बुझ्नुहुन्छ भने कोही कोहीलाई चाहिँ केही समय लाग्छ र उहाँहरूले पनि पक्कै पनि यदि चाहिँ आफूभित्र रहेको जुन के छ मभित्र चाहिँ त्यो ट्यालेन्ट के छ मभित्र त्यो प्रतिभा भन्ने कुरा बुझ्न सक्नुभयो भने चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ मैले के गर्न सक्छु र जस्तो फिलिङ्सहरू चाहिँ पक्कै पनि आउँदैन होला। सुरुमा चाहिँ उहाँहरूले चाहिँ आफूभित्र रहेको ज्ञानलाई चाहिँ बुझ्न सक्नु पर्यो यस्तै अध्ययनको माध्यमबाट। यसरी नै यदि चाहिँ आफ्नो कुराहरू चाहिँ राख्न सकिराख्नु भएको छैन भने थोरै बिस्तारै थोरै थोरै स्टेप चालेर चाहिँ ट्राई गर्दै जानुभयो भने चाहिँ पक्कै पनि उहाँहरूले चाहिँ आफ्नो क्यापेबिलिटीलाई चाहिँ बुझ्न सक्नुहुन्छ र त्यस्तो भावनाहरू चाहिँ आउँदैन मैले गर्न सक्दिनँ भन्ने भावनाहरू।
एकदम मजासँग भन्नुभयो, बिस्तारै थोरै थोरै स्टेपहरू चाल्दै गयो भने चाहिँ उहाँहरूले बुझ्नुहुन्छ आफूभित्र भएको ट्यालेन्ट अनि यो किसिमको भावनाहरू पनि आउँदैन भनेर। अघि तपाईँले भन्नु पनि भयो कि सोसियल सेक्टर भनेको चाहिँ इन्डिभिजुअललाई पनि हेल्प गर्ने, कुनै व्यक्तिलाई पनि हेल्प गर्ने हो भनेर। तपाईँले एउटा चाहिँ के पनि भन्नु भने इन्ट्रोभर्ट जो चाहिँ आफूलाई इन्ट्रोभर्ट भन्छन् उनीहरूलाई पनि एक्स्ट्रोभर्ट बनाउन सकिन्छ भनेर। तपाईँको विचारमा चाहिँ इन्ट्रोभर्टहरूलाई चाहिँ सहयोग गरेर उनीहरूलाई एक्स्ट्रोभर्ट बनायो भने उनीहरू बढी खुसी हुन्छन् जस्तो लाग्छ तपाईँलाई?
पक्कै पनि लाग्छ इन्ट्रोभर्ट व्यक्तिहरू हुनुहुन्छ नि उहाँहरूलाई पनि उहाँहरूको मनमा पनि पक्कै केही कुराहरू गुम्सिरहेको हुनसक्छ केही धारणाहरू चाहिँ प्रस्तुत गर्न खोज्नु भएको हुनसक्छ तर त्यो हुन्छ नि एउटा इच्छा नभएर कि चाहिँ त्यो एउटा साहस नआएर चाहिँ कुराहरू चाहिँ राख्न नसक्ने अवस्थामा पनि हुन सक्नुहुन्छ नि त। यदि चाहिँ एक्स्ट्रोभर्ट हुनुभयो भने त उहाँहरूमा आएको जुन थिङ्किङ उहाँहरूमा आएको मनमा लागेका कुराहरू त मजाले सबैको सामु चाहिँ पोख्न सक्नुहुन्छ मजाले कुराहरू चाहिँ सेयर गर्न सक्नुहुन्छ। यदि आफूमा चाहिँ कुनै अब पीडा परिरहेको छ भने प्रोब्लम्स आइरहेको छ भने पनि उहाँहरूले चाहिँ कुराहरू सेयर गरेर चाहिँ एउटा मनलाई हल्का गराउन सक्नुहुन्छ अनि हरेक कुरामा लाइक हुन्छ नि आफ्नो आफूमा चाहिँ त्यो जस्तै ट्यालेन्सी हुन्छ नि हामीले चाहिँ अब जस्तै म डान्स गर्न एकदमै जानेको छु बट मलाई चाहिँ भन्न सकेको छैन भने त अब उहाँ यदि एक्स्ट्रोभर्ट हुनुभयो भने त आफ्नो क्यापेबिलिटीलाई देखाउन सक्नुहुने भयो आफ्नो क्यापेबिलिटीलाई अझै अझै तिखार्न सक्नुभयो। यसले चाहिँ एकदमै एक्स्ट्रो इन्ट्रोभर्टलाई चाहिँ एक्स्ट्रोभर्ट बनायो भने चाहिँ एकदमै राम्रो गराउँछ जस्तो मलाई लाग्छ।
ओके, सो इन्ट्रोभर्टहरूलाई एक्स्ट्रोभर्ट बनायो भने चाहिँ धेरै समस्या समाधान हुन्छ। म त्योसँग आर्ग्यु गर्न गर्नेवाला छुइनँ। सो सुस्मिताजी, मैले चाहिँ तपाईँलाई अब अर्को सोध्ने भनेको चाहिँ तपाईँको सोसियल सेक्टरमा तपाईँको इन्ट्रेस्ट छ, तपाईँमा के तिनवटा खुबी छ जसले चाहिँ तपाईँलाई सोसियल सेक्टरको लागि एकदमै उपयुक्त व्यक्ति बनाउँछ?
पहिलो खुबी चाहिँ एउटा मैले चाहिँ आफ्नो गुड लिस्नर र गुड हुन्छ नि त कम्युनिकेटरको रूपमा चाहिँ आफूलाई चाहिँ चिनिरहेको हुन्छु आफ्नो आफूलाई चाहिँ मैले त्यो त्यो सम्झन्छु कि मैले। अनि दोस्रो चाहिँ अरूको भावनाहरूलाई पनि उत्तिकै रेस्पेक्ट गर्ने अनि रेस्पेक्ट गर्ने कुरा अनि अर्को चाहिँ एउटा कम्युनिकेटर अनि रेस्पेक्ट गर्ने अनि अर्को चाहिँ समाजमा भएको कुराहरूलाई चाहिँ अझै मैले चाहिँ खुलेर अध्ययन गर्छु त्यो पनि त्यो तिनवटा कुराले चाहिँ मलाई चाहिँ सोसल सेक्टरमा चाहिँ अझै लाग्नको लागि चाहिँ इन्ट्रेस्ट दिएको जस्तो मलाई लाग्छ।
ब्युटिफुल, गुड लिस्नर भन्नुभयो। गुड लिस्नर चाहिँ तपाईँको विचारमा एउटा गुड लिस्नर भनेको के हो अथवा को हो?
मेरो विचारमा चाहिँ गुड लिस्नर भनेको चाहिँ लाइक म बोलिरहेको छु नि होइन अरू व्यक्तिहरूले चाहिँ अब म त बोलिराख्नु त भएन नि त मैले सोसल सेक्टरमा काम गर्न थालेपछि चाहिँ अरू व्यक्तिहरूको भावना अरू व्यक्तिको कुराहरू पनि एकदमै मजाले यदि उहाँहरूसँग चाहिँ कुरा राख्न एकदमै इच्छुक हुनुहुन्छ राख्न सक्नु भएको छैन भने पनि कसरी उहाँहरूलाई कम्फर्ट बनाउने होइन कम्फर्ट जोनमा लगेर उहाँहरूको कुराहरूलाई चाहिँ सुनेर र उहाँहरूको कुराहरू सुनेपछि पनि रियाक्सनहरू हुन्छ नि त राम्रो पोजिटिभ फिडब्याकहरू चाहिँ एउटा हुन्छ नि गुड लिसनर चाहिँ त्यसरी चाहिँ बन्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ कि गुड लिसनर हुनको लागि चाहिँ अरू व्यक्तिहरूको भावनालाई चाहिँ रेस्पेक्ट गरेर होइन कुराहरू चाहिँ मजाले सुनेर उहाँहरूको चाहिँ जुन थट प्रोसेसहरू छ उहाँहरूको थट प्रोसेसहरूलाई चाहिँ मजाले बुझ्न सक्नु नै गुड लिसनर हो जस्तो मलाई लाग्छ।
उनकै भावनाहरू उहाँको थट प्रोसेसलाई बुझ्नु सक्नु पनि एउटा गुड लिसनर हो। एकदमै राम्रोसँग भन्नुभयो सुस्मिताजी। एउटा तपाईँले भनौँ न अघि भने जस्तै एउटा इन्ट्रोभर्टलाई तपाईँले एक्सट्रोभर्ट बनाइदिनु पऱ्यो होइन, अनि त्यो एक्सट्रोभर्टले आएर चाहिँ तपाईँलाई भने कि सुस्मिताजी मैले चाहिँ भनौँ न अहिलेसम्म कसैलाई भन्न सकेको थिइनँ तर मलाई पब्लिक स्पिकिङमा चाहिँ एकदमै डर लाग्छ, आँट आउँदैन, कसै ग्रुप भनौँ न मान्छेको हुल अगाडि गएर बोल्ने भन्ने बित्तिकै मेरो खुट्टा काम्न थाल्छ, पसिना आउनु थाल्छ, के बोल्ने थाहा छैन, बोल्न पनि एकदम आँटै आउँदैन, तर मलाई एकदम पब्लिक स्पिकिङमा चाहिँ इन्ट्रेस्ट छ, मलाई अरूहरूको अगाडि बोल्न चाहिँ मन छ तर आँट आउँदैन, खुट्टा सुट्टा काम्न थाल्छ, पसिना आउनु थाल्छ, तपाईँले त्यो व्यक्तिलाई चाहिँ के सल्लाह सुझाव दिनुहुन्छ?
मैले चाहिँ उहाँ व्यक्तिलाई चाहिँ जुन आफ्नो पहिलेको स्टोरी छ नि त म पनि सुरुमा चाहिँ बोल्न त एकदमै डराइरहेको हुन्थेँ अनि चाहिँ त्यसपछि चाहिँ मैले चाहिँ प्र्याक्टिस गरेर चाहिँ एउटा बोल्न सक्ने चाहिँ खुबी जुन आयो नि त त्यसरी नै उहाँहरूलाई उहाँलाई चाहिँ मैले चाहिँ सुरुमा चाहिँ नआत्तिकन सबै व्यक्तिहरूलाई चाहिँ कोही मान्छेको अगाडि बोल्नको लागि चाहिँ डर लागिरहेको हुन्छ एउटा हुन्छ नि त यो चाहिँ एउटा कमन प्रोसेस हो एउटा चाहिँ सिम्पल रूपमा चाहिँ मैले चाहिँ सुरुमा चाहिँ बुझाउन सक्नुपर्छ होइन बुझाउनु पर्छ उहाँले बुझिसकेपछि त एउटा एक किसिमको चाहिँ यो त सबै कुरा सबै व्यक्तिहरूमा हुँदो रहेछ नि त ममा मात्र एउटा डर एउटा हुन्छ नि त एउटा कन्फिडेन्स नआउने त हुँदैन रहेछ सबै व्यक्तिहरूमा सुरु सुरुमा त नर्भसनेस नै भइहाल्छ भन्ने चाहिँ एउटा एउटा कमनली रूपमा चाहिँ लिन सामान्यकरण चाहिँ गर्नुहुन्छ अनि त्यसपछि चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ एउटा सुरुमा पब्लिक स्पिकिङ गर्नको लागि चाहिँ हामीले चाहिँ हाम्रो चाहिँ एउटा कन्फिडेन्स आएको छ त्यही हामीले थोरै अध्ययन पनि गर्नुपर्छ हामीले चाहिँ अब त्यो विषय सम्बन्धी त्यो सब्जेक्ट सम्बन्धी चाहिँ हामीले ज्ञानहरू चाहिँ हासिल गर्नुपर्छ ज्ञानहरू बुझ्न त्यो विभिन्न माध्यमबाटहरू चाहिँ सिक्न प्रयास गर्नुपर्छ भनेर चाहिँ मैले चाहिँ सल्लाह दिनेछु अनि त्यसपछि चाहिँ उहाँले चाहिँ मजाले प्र्याक्टिस सुरुमा चाहिँ हामीले चाहिँ प्र्याक्टिसै गरेर चाहिँ एकदमै हुन्छ नि त तपाईँले चाहिँ अब मिरर अगाडि होइन झ्याला मिरर अगाडि पनि एकदमै प्र्याक्टिस गर्न सक्नुहुन्छ रेकर्ड गर्न सक्नुहुन्छ आफ्नो भोइसहरूलाई चाहिँ एकदमै मजाले प्र्याक्टिस गर्नुहोस् अनि त्यसपछि पनि तपाईँ अझै पनि ब्ल्याङ्क हुनुहुन्छ भने अझै पनि व्यक्तिहरू सामान्य बोल्दाखेरि चाहिँ डराइराख्नु भएको छ भने बिस्तारै बिस्तारै तपाईँ चाहिँ नआत्तिनुहोस् किनभने त्यो अगाडि गएर बोल्न सबैलाई गाह्रो हुन्छ सुरु सुरुमा एकदमै हामी रोकिएमला होइन सुरु सुरुमा चाहिँ हामी डराउँला तर ट्राई गर्न चाहिँ छोड्नु हुँदैन भनेर चाहिँ मैले सल्लाह दिनेछु किनभने ट्राई गर्दै गयौँ भने पक्कै पनि हामीले चाहिँ आफ्नो कुराहरू चाहिँ राख्न सक्ने पब्लिक स्पिकर चाहिँ बन्न सकिन्छ भन्ने चाहिँ मैले चाहिँ उहाँलाई चाहिँ सल्लाह दिनेछु।
गजबको सल्लाह दिनुभयो। म चाहिँ आम सोल्ड, तपाईँको इन्टेलिजेन्स लेभल पनि एकदम हाई रहेछ अनि आई लाइक हाउ यु एक्सप्लेन थिङ्स, कि कसरी तपाईँले सम्झाउनुहुन्छ बुझाउनुहुन्छ होइन, तपाईँले आफैले पनि अध्ययन गर्नुभएको रहेछ होइन, त्यो अध्ययन नगरिकन त आउने कुरा होइन यो। सो असम ब्युटिफुल। ल अब सुस्मिताजीले चाहिँ यो पब्लिक स्पिकिङमा कोही गर्ने विचार गर्दैछ अथवा म पब्लिक स्पिकिङमा म एकदमै राम्रो हुन चाहन्छु भनेर सोच्दैछ भने उसलाई चाहिँ यो तिनवटा कुरा चाहिँ तिमीले गर्न हुन्न है भन्नु पऱ्यो भने त्यो तिनवटा कुरा के हुन्छन् होला?
पब्लिक स्पिकिङ गर्ने बेलामा चाहिँ हामीले चाहिँ गर्न नहुने भनेको चाहिँ तिनवटा कुराहरू भनेको चाहिँ हामीले चाहिँ एउटा चाहिँ केयरलेसनेस चाहिँ अलिक गर्नु हुँदैन क्या लाइक हुन्छ नि पब्लिक स्पिकिङ गर्दैछु भनेको छ बट केयरलेस गरेर जे परे पर्ला भनेर चाहिँ हामीले चाहिँ जुन त्यो विषयलाई चाहिँ एउटा हुन्छ नि सिरियसली रूपमा चाहिँ सिरियसली लागेन भने चाहिँ त्यसले चाहिँ एकदमै पछि गएर चाहिँ सङ्कट निम्त्याउन सक्छ जस्तो नै लाग्छ होइन अध्ययन गर्नु पऱ्यो त केयरलेस चाहिँ गर्नु भएन अनि चाहिँ अर्को कुरो चाहिँ हामीले चाहिँ पब्लिक स्पिकिङ गर्दाखेरि चाहिँ हामी लाइक हुन्छ नि त, हामीले चाहिँ कोही व्यक्ति होइन, कोही समुदाय, कोही हुन्छ नि त, विभिन्न समुदायका व्यक्तिहरू हुनुहुन्छ, कोही धर्म, हरेक व्यक्तिहरूलाई चाहिँ त्यो सम्मान सम्मान चाहिँ गर्नु पऱ्यो कि. यदि तपाईँले चाहिँ सम्मान गर्न सक्नु हुँदैन भने चाहिँ तपाईँको पब्लिक स्पिकिङले चाहिँ त्यसले चाहिँ इफेक्टिभ हुँदैन. अनि चाहिँ अर्को चाहिँ आफूमै मात्र हुन्छ नि, पब्लिक स्पिकिङ गर्दाखेरि चाहिँ पिपुलहरूसँग चाहिँ इन्टरेक्ट गर्न सक्नुपर्छ. उहाँहरूसँग चाहिँ एउटा हुन्छ नि, हरेक हाउभावको तरिकाले होला होइन, जेबाट पनि एउटा इन्टरेक्ट कनेक्ट गर्न सक्नुपर्छ. यदि चाहिँ तपाईँ चाहिँ लाइक हुन्छ नि, आफ्नै सुरुमा चाहिँ पब्लिक स्पिकिङ भनेर चाहिँ गरिराख्नु भएको छ भने त्यसले पनि त्यो पिपुलहरूलाई चाहिँ कनेक्ट गर्न सक्दैन, र तपाईँले दिन खोज्नु भएको म्यासेज पनि मानिसहरूमा चाहिँ नपुग्न सक्छ, र त्यसले पनि पब्लिक स्पिकिङ चाहिँ इफेक्टिभ नहुन सक्छ जस्तो मलाई लाग्छ.
ओके, त्यसले पनि पब्लिक स्पिकिङ इफेक्टिभ नहुनसक्छ भनेपछि एउटा चाहिँ कनेक्ट हुनु पऱ्यो, एउटा सबैलाई सम्मान गर्नु पऱ्यो, अनि त्यसपछि अर्को चाहिँ तपाईँले दिनुभएको गजबको एडभाइस भनेको चाहिँ हेलचक्रै नगर्नु होइन. पब्लिक स्पिकिङ भने गफ हान्ने त नि, म त गफ हान्न सकिहाल्छु भनेर चाहिँ नजानु. सुस्मिताजी, तपाईँ चाहिँ भनौँ न आजभन्दा 5 वर्षपछि शिक्षा मन्त्री हुनुभयो अरे, 5 वर्षपछि युवा नेता भनिएको छ, अहिले त बेर छैन, 5 वर्षपछि शिक्षा मन्त्री हुनुभयो भने दुई चारवटा कुरा छ कि तपाईँले धेरै टाइम नलाइकन तुरुन्तै हाम्रो शैक्षिक क्षेत्रमा चेन्ज गर्न सक्ने कुराहरू कि तपाईँले हुन्छ नि कमन सेन्सले पनि यो त एकदम तुरुन्तै चेन्ज गरिहाल्नुपर्छ, धेरै कुर्न पनि हुँदैन भने जस्तो कुराहरू के छन्?
नै हुनुहुन्छ सरकारी सेक्टरमा लागिसकेपछि चाहिँ एउटा छुट्टै के आउँदो रहेछ हुन्छ नि त, एउटा बानी नै बिग्रिँदो रहेछ जस्तो चाहिँ मैले महसुस गरेको छु. सो म शिक्षा मन्त्री बने भने चाहिँ हरेक सरकारी विद्यालयहरूमा चाहिँ टिचर्सहरूलाई चाहिँ एकदमै एक्टिभ हुनको लागि चाहिँ एउटा निर्देशन हुन्छ नि त, त्यो चाहिँ किनभने त्यसले समय पनि लाग्दैन र त्यो चाहिँ एकदमै चेन्ज गर्नुपर्ने कुरा छ होइन. सबै टिचर्सहरू चाहिँ एक्टिभ हुनुभयो भने चाहिँ स्टुडेन्ट्सहरू पनि स्टुडेन्ट्सहरूले पनि राम्रो ज्ञान पाउँछ नि त टिचरको मार्फतबाट. अनि अर्को कुरो चाहिँ हामीले चाहिँ मैले चाहिँ निर्देशन दिने कुराहरू चाहिँ सबै विद्यालयहरूमा चाहिँ होइन एक प्रकारको चाहिँ पढ्ने वातावरण चाहिँ फ्रेन्डली बनाउन चाहिँ सकिन्छ कि. लाइक हामीले चाहिँ अहिले कुट्ने वातावरणहरू छन् त, मैत्री वातावरणहरू चाहिँ क्रिएट गर्न सकिन्छ. र हाम्रो विद्यालयहरूमा चाहिँ जुन सरकारी सामानहरू विद्यालयको सामानहरूलाई चाहिँ रेस्पेक्ट गरिँदैन नि त, त्यो त्यसलाई पनि मैले चाहिँ कडा नियम बनाएर चाहिँ एप्लाई गर्न सक्छु, किनभने त्यसले चाहिँ धेरै समय पनि लाग्दैन, धेरै खर्च पनि लाग्दैन, र त्यो चाहिँ एकदमै प्रभावकारी हुन्छ कि छोटो समयको लागि चाहिँ मैले देखेकोमा चाहिँ.
एकदम राम्रोसँग भन्नुभयो, धन्यवाद सुस्मिताजी. तपाईँले चाहिँ हाम्रो अहिले पढाइने पाठ्यक्रम छ नि, किताबहरू, सब्जेक्ट्सहरू, यसमा 3 सब्जेक्ट चाहिँ तपाईँले थप्नु पर्यो भने कुन कुन सब्जेक्ट्सहरू चाहिँ तपाईँलाई अहिले अपुग जस्तो लाग्छ स्कुलमा?
भर्खरै मात्र पनि अहिले चाहिँ मोरलको कुराहरू, मोरल एजुकेसनको कुराहरू चाहिँ जोडिरहेको छ. नैतिक शिक्षा चाहिँ अझै हुन्छ नि राम्रो तरिकाले चाहिँ अझै स्टार्टिङ भइरहेको छैन, तर त्यो पनि एकदमै जोड्न मन लाग्छ, लागेको छ होइन, एकदमै इम्पोर्टेन्ट सब्जेक्ट जस्तो लाग्छ मलाई, किनभने अहिले नैतिकता चाहिँ हराइरहेको होइन, त्यस्तो समस्याहरू त धेरै देखिरहेका छौँ नि त. त्यही भएर चाहिँ एउटा चाहिँ नैतिक शिक्षा, अनि सोसियोलोजी, अहिले सोसियलको सोसाइटीको सोसल स्टडिज भनेर चाहिँ हामी पढिरहेका छौँ, त्यो पनि एकदमै त्यसलाई चाहिँ अझै राम्रो तरिकाले चाहिँ सोसल, हाम्रो अझै कति कन्टेन्टहरू करिकुलमहरूमा पुगेको छैन, लाइक हुन्छ नि त जेन्डर इक्वालिटीकोमा पनि अझै हाम्रो एलजिबिटीआइक्यू कम्युनिटीहरूको चाहिँ कुराहरू चाहिँ अझै समावेश भएको छैन, त्यो चाहिँ राख्न चाहन्छु. र साथसाथै चाहिँ हाम्रो एडोलेसन्स रिप्रोडक्टिभ हेल्थका कुराहरू पनि अझै त्यहाँ चाहिँ राम्रो तरिकाले चाहिँ प्रस्तुत करिकुलममा राखेर चाहिँ सोसियोलोजीमा चाहिँ अझै निरन्तरता अझै राख्न चाहन्छु, नैतिक शिक्षा, सोसियोलोजी, र अर्को चाहिँ मैले चाहिँ साइन्स एन्ड टेक्नोलोजीको सब्जेक्टलाई नै अगाडि नै अझै अगाडि राम्रो तरिकाले चाहिँ एउटा हुन्छ नि प्र्याक्टिकल नलेजलाई दिने खालको जस्तो चाहिँ बनाएर चाहिँ 3 सब्जेक्ट चाहिँ एड गर्न अझै राम्रो तरिकाले चाहिँ प्रस्तुत गर्न चाहन्छु, एड नगर्दा पनि त्यही सब्जेक्टलाई चाहिँ अझै राम्रो बनाएर चाहिँ लान चाहन्छु.
ओके एड नगर्दाखेरि पनि त्यही सब्जेक्टलाई अझ राम्रो बनाएर अगाडि लान चाहन्छु भन्नुभयो। अनि अर्को चाहिँ तपाईँले अघि पनि कुरा गरिरहनु भएको थियो जेन्डर इक्वालिटी भनेर, जेन्डर इक्वालिटी भनेको चाहिँ हामीलाई बुझाउनु पर्यो भने के हो त्यो भनेको?
जेन्डर इक्वालिटी भन्दाखेरि चाहिँ हामीले चाहिँ हाम्रो हरेक सानो सानो कुरामा चाहिँ इक्वल वातावरणहरू चाहिँ सिर्जना गर्नु पऱ्यो कि, जस्तै घरमा हुन्छ होइन, हामी घरसँग चाहिँ फ्यामिलीसँग चाहिँ एकदमै मजाले कनेक्ट गरिरहेको हुन्छ। घरमा चाहिँ तपाईँको घरमा चाहिँ खाना बनाउने बेला भयो, खाना बनाउँदाखेरि चाहिँ तपाईँले चाहिँ मम्मीलाई मात्र खाना पकाउनु भन्नुहुन्छ, अनि बाबाले चाहिँ खाना पकाएको देख्नु भएको छैन, र बाबालाई चाहिँ खाना हुन्छ नि त पकाउने एउटा तपाईँले पकाउने होइन जस्तो कुराहरू गरिरहेका छौँ नि, त्यो पनि इनइक्वालिटी नै हो कि। त्यहाँबाट चाहिँ तपाईँले सुरु गर्नु पर्यो जेन्डर इक्वालिटीको कुराहरू चाहिँ ल्याउँदाखेरि चाहिँ घरमा समान वातावरण छ कि छैन, बाबा मम्मी या भनौँ होइन अरू समुदायको व्यक्ति हुनुहुन्छ भने सबैलाई इक्वल प्राथमिकता इक्वेलिटी छ कि छैन, कामको बाँडफाँडदेखि लिएर होइन सबैलाई इक्वेल इक्वेल काम र सबैको कामहरूलाई चाहिँ रेस्पेक्ट दिएर सबैलाई चाहिँ उत्तिकै के समान हुन्छ त। जस्तै अब पढाइको कुराहरू लियो भने चाहिँ अब छोरा छोरी र अरू समुदायको लागि पनि सबैले इक्वल्ली रूपमा चाहिँ पढाइदेखि लिएर काम होइन हरेक कुरामा चाहिँ हामीले चाहिँ समान वातावरण के जेन्डर भनेर चाहिँ कुनै पनि व्यक्तिलाई कुनै पनि अब हुन्छ नि महिला पुरुष अब अरू नै अल्पसङ्ख्यक व्यक्तिहरूलाई चाहिँ एउटा नहेप्ने होइन अनि उहाँहरूलाई चाहिँ मिसबिहेभ मिसट्रिट चाहिँ नगर्ने इक्वली ट्रिटिङ गर्नुलाई नै जेन्डर इक्वालिटी के भन्छ जस्तो चाहिँ लाग्छ सामान्य।
ओके, एकदम मजाले एक्सप्लेन गर्नुभयो। अझ तपाईँले यो नेपाली शब्दहरू युज गरेको देख्दाखेरि त मलाई, म ट्राई चाहिँ गरिरहेको छु तर त्यति सजिलो छैन जति सजिलोसँग तपाईँले बोलिरहनु भएको छ। इक्वालिटी भएन भने यो समाजमा समस्याहरू के आउन सक्लान् तपाईँको विचारमा?
इक्वेलिटी भएन भने त धेरै नै समस्याहरू आइरहेको हुन्छ नि त। सुरुमा अघि मैले इक्जाम्पल दिएँ, जस्तै खाना पकाउने बेलामा मम्मीलाई मात्र भन्यो भने होइन त्यसले चाहिँ उहाँको चाहिँ जुन उहाँको अरू अरू सेक्टरमा हुने क्वालिटीहरूलाई चाहिँ त्यसले अझै पनि बिगार्छ नि त होइन। मात्र खाना पकाउनेमा मात्र टाइम दिनुभयो भने त मम्मीको अरू क्वालिटी त हामीले देख्न सकिँदैन नि त। अनि अर्को घरमा पनि झगडा झै झगडाहरू पनि निम्त्याउने, इनइक्वालिटी भयो भने झै झगडा पनि निम्तिन्छ। अनि चाहिँ हामीले चाहिँ कुनै व्यक्तिलाई मात्र हुन्छ नि त प्रायोरिटी दिइरहेको छौँ भने अर्को जेन्डरलाई चाहिँ प्रायोरिटी दिइरहेको छैनौँ भने चाहिँ एउटा हुन्छ नि त त्यसले गर्दाखेरि चाहिँ कनेक्सन के अझै राम्रो कनेक्सन हुँदैन क्या, त्यसले रिलेसनसिपलाई पनि बिगार्दै जान्छ। अनि चाहिँ अनि भ्युजहरू चाहिँ राम्रोसँग आउन सक्दैन। हामीले चाहिँ कन्ट्री डेभलप गर्नको लागि पनि हरेक व्यक्तिहरूको भ्युज हरेक सेक्टर्समा चाहिँ कसरी अगाडि बढ्न सकिन्छ, नलेजहरू चाहिँ हरेक सेक्टर्सबाट चाहिँ नलेजहरू ल्याउनु पर्ने हुनसक्छ होइन, त्यसको लागि पनि एउटा व्यक्तिको भ्युजहरू मात्र एउटा हुन्छ नि एउटा समुदायको भ्युजहरू मात्र आउन सक्छ, त्यसले पनि एउटा डेभलपमेन्टको कुरामा पनि ह्याम्पर गर्नु गर्ने भयो। हरेक हाम्रो जीवनमा चाहिँ हरेक सेक्टर्समा चाहिँ इनइक्वेलिटी भयो भने चाहिँ जस्तै हामीले आफ्नो काममा पनि फोकस गर्न सकिँदैन, यसले झनै टेन्सन मेन्टल्ली रूपमा होइन फिजिकल्ली रूपमा पनि इनइक्वेलिटी भएन भने त धेरै अब हिंसाका कुराहरू पनि परिरहेको छ नि त, धेरै सेक्टर्समा चाहिँ प्रोब्लम्सहरू चाहिँ निम्ताइरहेको हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
अवश्य पनि धेरै किसिमको प्रब्लम्सहरू धेरै किसिमको सेक्टरहरूमा निम्ताइरहेको हुन्छ। सुस्मिताजी, तपाईँको बुझाइमा जेन्डर कति प्रकारका हुन्छन्?
मेरो विचारमा चाहिँ जेन्डर भनेको चाहिँ अब महिला पुरुष अनि अल्पसङ्ख्यक व्यक्तिहरूमा पनि हुनुहुन्छ, यसरी चाहिँ तीन प्रकारको भन्दाखेरि पनि अल्पसङ्ख्यकमा चाहिँ जस्तै हुन्छ नि त एलजिबिटीआइक्यू हरेक समुदाय जोडिएको हुन्छ। सो भन्दाखेरि लाइक हुन्छ नि जेन्डर कति प्रकारको छ भन्नै सकिँदैन जस्तो नि लाग्छ घरिघरि, त्यसरी चाहिँ बुझाउन सक्छु मैले, मेरो भ्यू चाहिँ त्यस्तो छ।
ओके, सो जेन्डर भनेको चाहिँ कति प्रकारको छ भनेर भन्न सकिँदैन, मैले बुझेको त्यही नै तपाईँले त्यही भन्नुभयो। भनेपछि जेन्डर भनेको चाहिँ जतिवटा पनि हुनसक्छ, मैले सही बुझिरहेको हो? र यो कसरी हुनसक्छ भनेर पनि अलिकति बुझाइदिनुहुन्छ प्लिज?
जेन्डर भनेको चाहिँ हाम्रो हुन्छ नि त, लाइक लिङ्ग भनेको चाहिँ फरक कुरा भयो, जेन्डर भनेपछि चाहिँ हाम्रो समाजले चाहिँ हामीले हुन्छ नि, लाइक कोही व्यक्तिले चाहिँ कपाल काटिरहेको छ भने हामीले चाहिँ कपाल छैन भने भनौँ न सानो छ भने चाहिँ त्यो केटा भनेर चाहिँ चिनिरहेको हुन्छ होइन, अनि चाहिँ कोहीले अब चाहिँ अब कपाल पालिरहेको छैन अनि चाहिँ प्याड सुट लगाइरहेको छ भने केटा होला भन्ने जस्तो थिङ्किङहरू चाहिँ आइरहेको हुन्छ नि त समाजले दिने एउटा उपनाम जस्तो नै लाग्छ कि मलाई जेन्डर, या भनौँ हामीले आफूलाई चाहिँ कसरी चाहिँ पर्सिभ गरिरहेको हुन्छौँ कि, हामीले आफूलाई चाहिँ कसरी चिनिरहेका हुन्छौँ, म आफूलाई चाहिँ म केटी भन्न पनि सक्छु, म आफूलाई चाहिँ केटा भन्न पनि सक्छु, त्यो मेरो व्यक्तिगतको हुन्छ नि व्यक्तिगत रूपमा चाहिँ तपाईँले चाहिँ आफूलाई चाहिँ कसरी चिनाउनुहुन्छ, आफूलाई चाहिँ कसरी परिचित गराउनुहुन्छ, त्यो आफ्नो व्यक्तिगतमा पनि भर पर्छ र साथसाथै समाजले चाहिँ तपाईँलाई चाहिँ कसरी चाहिँ ट्याग दिइरहेको छ, त यो महिला यो पुरुष हुन्छ नि त, यति चाहिँ अब हाम्रो समाजले त अब जस्तै महिलाले चाहिँ घरको काम गर्ने जस्तो एउटा ट्याग दिइरहेको छ नि त, त्यस्तो खाले चाहिँ समाजले दिएको अनुसार र साथसाथै तपाईँले आफूलाई चाहिँ महिला भन्न रुचाउनुहुन्छ कि अनि अल्पसङ्ख्यकमै गर्न रुचाउनुहुन्छ कि, त्यो आफ्नो कुरा हुन्छ मेरो विचारमा।
ओके सो यो भने चाहिँ म अझ अलिकति तपाईँलाई अझ बढी बुझ्न खोज्दैछु है। यो मैले आफैले चाहिँ बुझेको छु ताकि भ्युअर्सहरूले पनि बुझ्नलाई अलिकति सजिलो होस्। सो यो चाहिँ लिगल टर्ममा पनि हो कि होइन, जस्तो भनौँ न तपाईँको अहिले त छैन नेपालमा, तर तपाईँको इच्छा चाहिँ यो भविष्यमा गएर मैले आफूलाई केटी भनेर पर्सिभ गर्न थालेँ भने मेरो नागरिकतामा पनि म केटी नै हुनुपर्छ अथवा म चाहिँ भोलि गएर भनौँ न वुमेन स्पोर्ट्समा भाग लिन पाउँछु, अथवा तपाईँ आफूलाई केटा भन्नुहुन्छ नि तपाईँ आएर चाहिँ केटाहरूसँग साइक्लिङ रेसमा भाग लिन पाउने हो भन्ने किसिमको सोचाइ हो कि खालि दिमागमा राख्ने पर्सेप्सन मात्र हो?
मेरो विचारमा चाहिँ हामीले चाहिँ परिवर्तन पनि गर्न सकिन्छ, लाइक हुन्छ नि म महिला अहिले चाहिँ मैले अहिले चाहिँ म आफूलाई महिला भनेर चाहिँ ल हुन्छ नि त एउटा गर्ल भनौँ न एउटा बालिका भनेर चिनाइरहेको छु भने भविष्यमा गएर मैले बुझ्दै होइन अझै ज्ञानहरू हासिल गर्दै चाहिँ मैले अरू नै समुदायको व्यक्ति भनेर पनि हुन्छ नि त लाइक मलाई चाहिँ अब एलजिबिटीआइक्यूमा पनि अब जस्तो लाग्यो भने चाहिँ मैले आफूलाई चाहिँ चिनाउन सक्छु, त्यो चाहिँ मेरो फ्रिडमको कुराहरू चाहिँ मलाई जस्तो त्यो चाहिँ जस्तो चाहिँ मलाई लाग्छ चेन्ज हुन सक्छ।
नाइसली सर, चेन्ज हुन सक्छ, आफ्नो स्वतन्त्रताको पनि कुरा भयो, व्यक्तिगत इच्छाको पनि कुरा भयो, एकदम नाइसली सेड। योभन्दा राम्रोसँग कसैले बुझाउनु पनि सक्दैनथ्यो होला, राइट? तपाईँको लाइफमा यसो हेर्दाखेरि तिनवटा एकदमै गर्व गर्न मिल्ने क्षण कि, जुन चाहिँ तपाईँले सम्झिँदाखेरि मुखमा एकदम हाँसो आओस् वा मैले यति गरेछु भन्ने जस्तो लाग्ने क्षणहरू?
मेरो लाइफमा चाहिँ हुन्छ नि एकदमै अविस्मरणीय क्षणहरू भनेको चाहिँ फर्स्ट टाइम मैले चाहिँ स्कुलमा चाहिँ सबैको अगाडि एउटा बोलेको होइन स्पिच कम्पिटिसन थियो प्रजातन्त्र दिवसको दिनमा चाहिँ, प्रजातन्त्र समथिङ गणतन्त्र या प्रजातन्त्र दिवसको दिनमा चाहिँ प्रोग्राम थियो, त्यो दिन चाहिँ मैले चाहिँ निर्धक्क साथ चाहिँ आफ्नो भ्युजहरू चाहिँ सेयर गरेको थिएँ, किनभने त्योभन्दा पहिला चाहिँ मैले चाहिँ आफ्नो कुराहरू राख्न सक्दिनँ थिएँ बिचमै भुल्थेँ स्पिच भन्दाखेरि, त्यो एउटा क्षण भयो एकदमै अविस्मरणीय क्षण। अनि अर्को चाहिँ मैले चाहिँ क्विज कम्पिटिसनमा चाहिँ स्टेट लेभलको क्विज कम्पिटिसनमा चाहिँ दमौलीमा भएको थियो निर्मल बर्डिङमा चाहिँ प्रोग्राम, त्यहाँ चाहिँ हामीले चाहिँ फर्स्ट पोजिसन चाहिँ हासिल गरेको थियौँ स्टेट लेभलको, त्यो चाहिँ मेरो एउटा हुन्छ नि स्टेट लेभलकै एउटा पहिलो अचिभमेन्ट जस्तो नै थियो। अनि त्यसपछि चाहिँ अर्को चाहिँ हाम्रो अनि अर्को अचिभमेन्ट चाहिँ तिनवटा चाहिँ अनि हाम्रो पालो भन्ने संस्थाले चाहिँ हटन लिडरसिप अवार्ड जुन इन्टरनेसनल गर्ल्स चाइल्ड डेको दिनमा चाहिँ प्रोभाइड गरेको थियो, त्यो पनि 2020कै कुरा हो, त्यो पनि एउटा अचिभमेन्टकै रूपमा चाहिँ अहिलेसम्म चाहिँ अविस्मरणीय अचिभमेन्टमा चाहिँ मैले चाहिँ गनेको छु।
गर्वको अचिभमेन्ट हो नि होइन, गर्व गर्नु पनि पर्ने खालको अचिभमेन्टहरू छ तपाईँको। नाइस सुस्मिताजी, अनि सुस्मिताजी जस्तो भनौँ न यदि तपाईँले टाइम मेसिन पाउनुभयो, तपाईँ आफ्नो पास्टमा जान सक्नुभयो अरे होइन, तपाईँ आजभन्दा 3 वर्ष पछाडि जान सक्नुभयो होइन, भनेपछि अहिले 2021 छ भने तपाईँ 2018 जान सक्नुभयो अरे, 2018 जान सक्नुभयो, 2021 को सुस्मिताले 2018 को सुस्मितालाई जिन्दगीको बारेमा सल्लाह दिनु पर्यो भने एउटा ठुलो सल्लाह हेर, मैले यो 3 वर्षमा यति ठुलो कुरा सिकेँ लाइफको बारेमा, तिमीले चाहिँ यो बुझेर राख्नु जरुरी छ अनि यो बुझेर चाहिँ तिमी आफ्नो कदमहरू बिस्तारै बिस्तारै अगाडि चलाउनु भन्नु पर्यो भने त्यो जिन्दगीको सल्लाह के हुन्छ होला, लाइफ एडभाइस भनौँ न।
मैले चाहिँ 2018 चाहिँ अहिले आफू 2021 चाहिँ सल्लाह दिँदाखेरि चाहिँ त्यो समयमा चाहिँ मलाई चाहिँ सोसल सेक्टरमा इन्ट्रेस्टै लाग्थ्यो, तर अहिलेको जस्तो चाहिँ एकदमै मजाले चाहिँ लाग्दैन थियो होइन। केही हदसम्म चाहिँ झ्याउ पनि लाग्थ्यो होइन, कामहरू गर्दा गर्दै झ्याउलायो भने चाहिँ कामहरू चाहिँ छोडिदिने, एउटा हुन्छ नि कामहरूलाई चाहिँ कम्प्लिटेड रूपमा चाहिँ नगर्ने बानी थियो त्यो चाहिँ। अब मैले चाहिँ अहिले सल्लाह दिँदाखेरि चाहिँ हामीले चाहिँ जुनसुकै काम गर्दाखेरि पनि त्यो कामलाई चाहिँ राम्रोसँग चाहिँ कम्प्लिट गरेर चाहिँ हुन्छ नि त अगाडि बढ्नुपर्छ भन्ने चाहिँ एउटा सल्लाह दिन चाहन्छु। अनि अर्को चाहिँ त्यतिखेर चाहिँ मैले चाहिँ साथीहरूलाई जिस्काउँथेँ होइन, राम्रो अब रमाइलो तरिकाले नराम्रो तरिकाले होइन, तर अहिले चाहिँ के बुझेँ भन्दाखेरि चाहिँ हामीले चाहिँ जिस्काउँदाखेरि पनि होइन हरेक कुराहरू आफ्नो कुराहरू राख्दाखेरि पनि कति मिस्टेक भइरहेको हुँदो रहेछ, हामीले चाहिँ कुराहरू बोल्ने बेलामा अनि चाहिँ आफ्नो भ्युजहरू प्रस्तुत गर्ने बेलामा पनि धेरै सोचेर गर्नुपर्छ भन्ने जस्तो सल्लाह पनि दिन चाहन्छु। यति नै दुईटा सल्लाह।
नाइस, एकदमै राम्रो। तपाईँ एक हप्तालाई इनभिजिबल हुनुभयो, कसैले देख्दैन तपाईँलाई पनि, त्यो एक हप्ता कसरी बिताउनुहुन्थ्यो होला?
मैले इनभिजिबल भएर चाहिँ बस्नै गाह्रो हुन्थ्यो होला जस्तो नि लाग्छ होइन, त्यो इनभिजिबल हुनेवाला चाहिँ मैले अहिलेसम्म चाहिँ सोचेकै छैन के गर्थेँ होला, किनभने चाहिँ म चाहिँ प्राय बोलिरहेको हुन्छु अनि चाहिँ कुराहरू गरिरहेको हुन्छु अनि टाइम स्पेन्ड गर्न पनि त्यस्तो मुस्किल चाहिँ हुँदैन, तर इनभिजिबल हुँदा चाहिँ मलाई एन्सर दिन चाहिँ अलिक गाह्रो नै भयो।
थ्याङ्क यू, तपाईँले एन्सर दिन गाह्रो भयो भनिदिएकोमा पनि, तपाईँलाई अहिलेसम्म कुनै पनि एन्सर दिन गाह्रो लागेको थिएन, यो एउटा भए पनि गाह्रो लागेछ, मलाई खुसी नै लाग्यो एउटा हिसाबले हेर्ने भने। ल सुस्मिताजी, अब लास्ट 2-3 क्वेसन सोध्छु म तपाईँलाई होइन, झनै झनै हामी अन्त्यतिर आइसकेका छौँ। एउटा चाहिँ शिक्षक शिक्षिकाहरूले चाहिँ स्टुडेन्टहरूलाई जुन हात हाल्ने चलन छ हामी कहाँ अहिले पनि छ, काठमाडौँकै स्कुलहरूमा पनि छ, प्राइभेट स्कुल्सहरू अलि महँगो स्कुलहरूमा भन्ने पनि छ होइन। मैले आफ्नो व्यक्तिगत एक्सपिरियन्स चाहिँ के छ भने, कतिपय ठाउँमा चाहिँ प्यारेन्ट्सहरूले नै गएर टिचर्सहरूलाई प्लिज मेरो छोरा अथवा छोरीलाई चाहिँ अलिकति पिट दिनु पऱ्यो, सम्झाइदिनु पऱ्यो, उसलाई अलिकति नपिटिकन हुँदैन नत्र सुध्रिँदैन भनेर पनि रिक्वेस्ट गरिरह हुन्छन्। कतिजना चाहिँ फेरि पिट्ने भनेको एकदमै गलत हो, विद्यार्थीहरूलाई हात हाल्नु चाहिँ गैर कानुनी हो, यो गर्नै हुँदैन, अधिकार नै छैन शिक्षक शिक्षिकाहरूको भन्ने कुरा आइरह हुन्छ। तपाईँको खमियाई चाहिँ के छ यो विषयमा?
मेरो पर्सनल भ्युज भन्दाखेरि चाहिँ म आफै पनि सानो बालबालिकाहरूलाई चाहिँ घर वरिपरिको चाहिँ बालबालिकाहरूलाई चाहिँ पढाइरहेको हुन्छु, उनीहरूको विद्यार्थीको म आफू विद्यार्थी भएर र उनीहरू चाहिँ विद्यार्थी भएर चाहिँ हेर्दाखेरिको दृष्टिकोणले चाहिँ प्रस्तुत गर्दाखेरि चाहिँ सुरुमा चाहिँ शिक्षक शिक्षिकाहरूले चाहिँ सुरुमै हात चाहिँ हाल्नु हुँदैन कि, लाइक हुन्छ नि सुरुमै पिटिहाल्ने, विद्यार्थीहरूको चाहिँ कुरा नसुनिकन पिट्नु चाहिँ मलाई राम्रो लाग्दैन, त्यो जुन छ नि अहिले हाम्रो चलिरहेको त्यो चाहिँ नराम्रो जस्तो नै लाग्छ। सुरुमा चाहिँ शिक्षक शिक्षिकाले चाहिँ विद्यार्थीहरूको चाहिँ लाइक हुन्छ नि अब पिट्ने कुराहरू त केही गल्ती गर्यो लाइक होमवर्क गरेन भने त्यस्तोमा हो नि त, किन गरेन के भयो विद्यार्थीहरूको पोइन्ट अफ भ्यूबाट पनि कुराहरूलाई चाहिँ सुन्न चाहिँ सक्नुपर्छ टिचरहरूले चाहिँ, एउटा हुन्छ नि पेसेन्स लेभल चाहिँ हुनुपर्छ जस्तो नै लाग्छ टिचर्सहरूमा पनि। अनि अर्को कुरो चाहिँ विद्यार्थीहरू स्वयंले पनि एउटा हुन्छ नि डिसिप्लिन वेमा चाहिँ टिचर्सहरूलाई चाहिँ रेस्पेक्ट गर्ने अनि चाहिँ टिचर्सहरूले भनेको कुराहरूलाई चाहिँ मान्ने होइन, इफ अब यति टिचर्सले चाहिँ अब गर्नै नसक्ने कामहरू गर्न दिनुभएको छ भने टिचर्सहरूसँग राम्रोसँग कम्युनिकेट गरेर चाहिँ कुराहरू गर्नुपर्छ जस्तो चाहिँ लाग्छ। इफ हुन्छ नि अब प्यारेन्ट्सहरूले पनि अब भनिराख्नु भएको हुन्छ होइन, उहाँहरूलाई पनि अब छोरछोरी बिग्रिन्छ कि, किनभने त्यही भ्यू छ नि त पहिलेबाट, त्यो भएर चाहिँ पिट्नु होला मेरो छोरछोरीलाई, बरु जति पिटे नि पिटे पिटे नि हुन्छ, पढाइ चाहिँ राम्रो गराउनु होला भन्ने एउटा त्यो सोच छ होइन। त्यसलाई चाहिँ कसरी सुधार्न सकिन्छ भन्दाखेरि चाहिँ विद्यार्थीको चाहिँ भावना बुझेर चाहिँ यदि उनीहरूलाई चाहिँ लाइक आज होमवर्क गरेको छैन, किन गरेको छैन भनेर चाहिँ उनीहरूसँग बुझेर होइन, उनीहरूसँगै फ्रेन्डली इन्भाइरोमेन्ट हुनु पऱ्यो कि, उनीहरूसँग साथी बन्नु भयो भने चाहिँ धेरै हदसम्म चाहिँ पिट्न पर्ने समस्या जुन छ नि त्यो पिट्नै पर्दैन जस्तो लाग्छ कि। विद्यार्थीहरूसँग चाहिँ एउटा स्ट्रिक्ट पनि कस्तो स्ट्रिक्ट होस् भने चाहिँ विद्यार्थीहरूले चाहिँ रेस्पेक्ट गर्न सक्ने होइन, तर चाहिँ पिट्न नपर्ने खालको के। म आफै पनि मैले पढाउने भाइ बहिनीहरू एकदमै फ्रेन्डली छन् होइन, उनीहरूलाई चाहिँ किन नगरेको भनेर एकचोटि भनेपछि चाहिँ पुग्छ क्या त्यो डराइहाल्ने त्यो वाला वातावरण छ, पिट्न चाहिँ पर्दैन त्यस्तो हो। तर यदि पिट्नै परे पनि त्यस्तो बेसकरी हुन्छ नि त अब लट्ठी नै प्रहार गरेर त्यसरी चाहिँ थोरै केही हदसम्म होइन एउटा थोरै चाहिँ अब बिस्तारी चाहिँ पिट्दा चाहिँ त्यस्तो समस्या चाहिँ हुँदैन, तर सकेसम्म चाहिँ नपिटिकन चाहिँ विद्यार्थीलाई चाहिँ फ्रेन्डली इन्भाइरोमेन्टमा एउटा फ्रान्क इन्भाइरोमेन्ट हुन्छ नि त टिचर र स्टुडेन्टको एउटा बोन्ड एउटा कनेक्सन चाहिँ राम्रो भयो भने चाहिँ पिट्नु पर्दैन जस्तो नै लाग्छ, र पिट्नु राम्रो पनि होइन।
ठिकै, पिट्नु राम्रो पनि होइन, ठिक छ। अनि सुस्मिताजी, यसमा मलाई लाग्छ कि तपाईँलाई उत्तर दिनलाई पनि अलिक चासो नै हुन्छ। हामी अब युवा नेतृत्वको कुरा गरेर हुन्छौँ अहिले होइन, जता गए पनि युवा नेतृत्व, युवा नेतृत्व भए पनि यो देशको पुरा सबै कायापलट हुन्छ भन्ने कुरा गरेर हुन्छौँ। तर अब युवाहरू चाहिँ पढेर लेखेर उनीहरू कोही युरोप, अमेरिका, अस्ट्रेलिया गइरहेछन्, कोही अरू युवाहरू चाहिँ खाडी मुलुक गइरहेछन्। अब तपाईँले मलाई यही एउटा प्रश्नमा दुईवटा उत्तर दिनुपऱ्यो। एउटा चाहिँ तपाईँ निराशावादी भएर हेर्दाखेरि नेपालको भविष्य कस्तो देख्नुहुन्छ, एउटा चाहिँ आशावादी भएर हेर्दाखेरि नेपालको भविष्य कस्तो देख्नुहुन्छ, यो यो विषयमा।
नेपालको भविष्य चाहिँ लाइक मलाई मेरो विचारमा चाहिँ नेपालको भविष्यमा चाहिँ यदि हुन्छ नि अहिले चाहिँ अब हाम्रो चाहिँ युवा नेता पनि धेरै उमेर कटिसकेकोलाई नै युवा नेता भनेर चाहिँ देशमा चाहिँ एउटा हुन्छ नि त ओल्ड एजकै धेरै हुनुहुन्छ, सो उहाँहरूले चाहिँ युथ र बालबालिका र हुन्छ नि प्रिजेन्ट यो सिनारियोमा कसरी चाहिँ देशलाई चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने कुरा चाहिँ बुझ्नु भएको छैन, जसले गर्दा चाहिँ यत्तिकै रह्यो भने चाहिँ हाम्रो अब युथहरूको कुरा पनि सुनिएको छैन नि त कति अहिले त, अनि त्यसले चाहिँ एकदमै ठुलै अब देशलाई चाहिँ दुर्घटनै निम्ताउँछ, या भनौँ न देशलाई चाहिँ कुनै देशले चाहिँ कब्जा गर्न सक्छ जस्तो चाहिँ सोच पनि आइरहेको हुन्छ निराशावादीले। निराशावादी सोचेर चाहिँ भविष्य हेऱ्यो भने आशावादी भएर सोच्दाखेरि चाहिँ नेपालमा एकदमै पोटेन्सियल पनि छ होइन, नेपाल एकदमै पोटेन्सियल भएको कन्ट्री पनि हो, र हामी चाहिँ यहाँ अब युथ र बालबालिकाको अहिले चाहिँ पपुलेसन पनि धेरै नै छ नि त होइन, सो हामी यदि युथ र होइन बालबालिकाले चाहिँ पढेर चाहिँ आफ्नै देशमा चाहिँ आफ्नो शिक्षा आफ्नो मेहनत हुन्छ नि आफ्नो क्वालिटीहरूलाई चाहिँ यहीँ नै हामीले चाहिँ खर्च गर्न सक्यौँ भने आफ्नो पसिना होइन यहीँ नै बगाउन सक्यौँ भने चाहिँ पक्कै पनि देशलाई चाहिँ बदलिनको लागि देश विकसित हुनको लागि चाहिँ धेरै टाइम चाहिँ पक्कै पनि लाग्दैन, हामीले चाहिँ आफ्नो जुन एक्सपर्टिज नलेजहरू छ होइन त्यो चाहिँ देशमा नै भन्नाले देशमा नै खर्च गर्नु पऱ्यो कि, विदेशिनु भएन, देशमा कति स्रोत साधनहरू छ अनि चाहिँ यहीँ अब कोही व्यक्तिहरूले चाहिँ यति अब कोही अब हरेक क्षेत्रमा चाहिँ ट्यालेन्ट हुनुहुन्छ नि त, हरेक किसिमको व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू यहीँ नेपालमै बसेर चाहिँ देशमा रहेको रिसोर्सेसहरूलाई चाहिँ युज गरेर चाहिँ अनि आफ्नो जुन ओल्ड एजहरू हुनुहुन्छ सिनियर्सहरू हुनुहुन्छ उहाँसँग चाहिँ गाइडलाइन्स लिएर पनि होइन उहाँहरूको एक्सपिरियन्सको गाइडलाइन्सहरू चाहिँ लिएर चाहिँ यति अगाडि बढ्यौँ भने चाहिँ देश विकास पनि मजाले हुन्छ जस्तो चाहिँ एउटा आशावादी सोच पनि छ मसँग।
एउटा आशावादी सोच पनि छ मसँग भन्नुभयो, अनि सो तपाईँले भन्नुभएको चाहिँ हाम्रो भविष्य हाम्रै हातमा छ, हामी कसरी अगाडि बढ्छौँमा भर पर्छ होइन। युवा नेता भनेको चाहिँ ओल्ड एज नै भन्नुभयो तपाईँले, अनि म सायद तपाईँसँग त्यति डिसएग्री पनि गर्दिनँ। हामी कहाँ सायद अब 40-45 भन्दा कमको युवा नेता बाँकी रहेनन् जस्तो लाग्छ मलाई। अन्तिम प्रश्न चाहिँ सुस्मिताजी तपाईँलाई, भनौँ न आजभन्दा 13 वर्षपछि हामी युरोपको कुनै सहर फ्रान्स भनौँ न प्यारिसको एउटा बाटोमा भेट्यौँ, तपाईँ एउटा डाइरेक्सनबाट आइरहनु भएको छ, म एउटा डाइरेक्सनबाट आइरहेको छु, अनि मैले चाहिँ ए सुस्मिताजी के छ भनेर भने, अनि के गरिरहनु भएको छ, यहाँ किन आएको भनेर भनौँ न, के गरिरहनु भएको छ यहाँ फ्रान्समा, के गरिरहनु भएको छ भनेर सोधेँ। त्यसपछि मैले तपाईँलाई चाहिँ कोचमीको बारेमा भन्न थालेँ होइन, कोचमीमा चाहिँ हामीले यस्तो गरिरहेछौँ उस्तो गरिरहेछौँ, यति धेरै ट्रेनिङ्सहरू गरिरहेछौँ, एउटा ट्रेनिङकै कारणले चाहिँ हामी फ्रान्समा आएको भनेर मैले सुनाएँ। अब तपाईँको पालि, तपाईँले मलाई के भन्नुहुन्छ, 13 वर्षमा तपाईँले के उपलब्धि गर्नुभयो, कहाँ पुग्नु भएको छ, के गरिरहनु भएको छ भने तपाईँले सुनाउनु पऱ्यो भने कसरी सुनाउनुहुन्थ्यो होला?
13 वर्ष पछिको कुरा सोच्दाखेरि चाहिँ मैले चाहिँ तपाईँलाई चाहिँ यही इन्टरभ्यू मार्फत भनौँ न, यही जुन जेन्स टक छ नि त, त्यसबाट चाहिँ चिनेको कुरालाई चाहिँ तपाईँलाई चाहिँ स्मरण चाहिँ अझै राम्रो तरिकाले चाहिँ गराउन चाहन्छु। र आजको एक्सपिरियन्स पनि हुन्छ नि त, आजको कुराकानीको पनि त्यति बेला त्यति त्यो समयमा चाहिँ सम्झेको कुराहरू चाहिँ तपाईँलाई चाहिँ यो जुन हुन्छ नि यो ताजा ताजा बनाउन चाहन सक्छु होइन, जुन हाम्रो जो यादको कुराहरू। अनि चाहिँ अर्को चाहिँ त्यति बेलासम्म चाहिँ म वान अफ द हुन्छ नि त चाइल्ड सेक्टरमा चाइल्ड एक्टिभिस्टको सोसल एक्टिभिस्टमा चाहिँ एउटा लागेको कुराहरू पनि होइन सेयर गर्न सक्छु होइन। अनि अर्को चाहिँ म चाहिँ अब यता भेटनरी सेक्टरमा पनि लागिरहेको छु, त्यताको कुराहरू पनि तपाईँलाई चाहिँ मजाले चाहिँ सेयर गर्न सक्छु। र त्यतिखेर भेट हुँदा पनि हाम्रो चाहिँ अझै हुन्छ नि त अझै राम्रोसँग चाहिँ पहिलेको जुन एउटा अहिले रिलेसन बनिसकेको छ नि त, हामीले अहिले कुराहरू गर्दाखेरि पनि अझै त्यतिखेर कुरा गर्दा चाहिँ अझै आफ्नो मैले त्यति बेलासम्म सिकेका कुराहरू पनि राम्रो तरिकाले सेयर गरेर र हजुरको कुरा सुनेर चाहिँ अझै राम्रो तरिकाले चाहिँ कुराहरू बोन्डिङहरू चाहिँ बन्छ जस्तो चाहिँ मलाई लाग्छ।
ब्युटिफुल, त्यही त तपाईँको सोसियल सेक्टर नै फोकस छ मेनली होइन, त्यो पनि, अनि अझ सायद 13 वर्षपछि त म पनि युवा नेताको उमेरमा पुगिसक्छु, तपाईँले स्मरण पनि धेरै गराउनुपर्छ होला, त्यो मैले बुझेको छु होइन, केही छैन, तर मैले सायद तपाईँलाई बिर्सिन्न होला, त्यस्तो तपाईँले सम्झाइरहनु पर्ने कुरा छैन। मैले आज चाहिँ एकदम गजबको कुराकानी हो तपाईँ र मेरो बिचमा, मैले सोचेको थिइनँ यति मजाको कुरा हुन्छ भनेर, तपाईँ ले यति मजाको कुराहरू निकाल्नुहुन्छ भनेर मैले सोचेको थिइनँ। मसँग थुप्रै क्वेसन्सहरू थियो, अलिकति हल्काफुल्का क्वेसन थियो, हल्काफुल्का क्वेसनले तपाईँलाई भ्याउँदैन भनेर नि मैले अलिकति अपस्केल गर्दै जानु पऱ्यो कि, क्वेसन्सहरू अलिकति चेन्ज गर्दै जानु पऱ्यो, विच इज नाइस, मेरो लागि पनि च्यालेन्ज भयो, तर मैले चाहिँ एकदम इन्जोय गरेँ तपाईँसँग कुरा गर्नलाई। अनि भ्युअर्सहरूलाई पनि म एट दि एन्ड अफ द सेसन, यदि तपाईँ चाहनुहुन्छ मन पऱ्यो यो सेसन भने प्लिज सब्सक्राइब गरिदिनु होला, हामीलाई यसमा फाइनेन्सियल बेनिफिट केही पनि छैन, तर होपफुली हामीले चाहिँ सुस्मिताजी जस्तो इन्सपायरिङ मान्छेहरूलाई चाहिँ यहाँ ल्याएर हामीले केही सिक्न सक्छौँ कि उहाँबाट भन्ने पनि हो, उहाँहरूबाट। जेनरली हामीले चाहिँ यङ मान्छेहरूलाई चाहिँ हाम्रो कल्चर पनि छ अलिकति, उनीहरूलाई केही पनि थाहा छैन भन्ने किसिमले अलिकति पुस गरेर आउँछौँ, तर हामीले उहाँहरूबाट सिक्न सक्ने धेरै कुरा छन् कि, अब आज देखिहाल्नुभयो उहाँसँग होइन, पब्लिक स्पिकिङकोदेखि लिएर केमा मात्र उहाँले आफ्नो के भन्ने ओपिनियन मात्र नभइकन सल्लाह एडभाइजहरू एकदम इफेक्टिभली दिनुभएको छ, अनि म चाहिँ एकदम एकदम इम्प्रेस छु। यति भन्दै सुस्मिताजी आउल तपाईँलाई नै ह्यान्ड ओभर गर्दैछु, कुनै कुरा चाहिँ तपाईँलाई थप्नु मन छ भने पनि प्लिज थप्नुहोस्, अनि त्यसपछि चाहिँ तपाईँले यसलाई आफ्नो तरिकाले यो सेसनलाई एन्ड गरिदिनुहोस्, अनि श्रीनाजीले ब्याकग्राउन्डबाट एउटा बटन थिच्नुहुन्छ।
चाहिँ यो हाम्रो जेन्स टक हेर्नुभएका सबै भ्युवर्सहरूलाई चाहिँ सधैँ हरेस नखानु होला, आशावादी सोच राख्नु होला, आशावादी सोच राखेर चाहिँ आफूमा चाहिँ अझै काम गर्दै गएर होइन आफ्नो चाहिँ आफूभित्र रहेको चाहिँ प्रतिभालाई चाहिँ एउटा चिनेर चाहिँ अझै त्यसलाई उजागर गर्दै जानु होला, र आफ्नै देशमा रहेको रिसोर्सेसहरूलाई युटिलाइज गरेर चाहिँ हाम्रो देशलाई चाहिँ राम्रो बनाउनु पर्छ, र हामीले चाहिँ देशमा चाहिँ हाम्रो हुन्छ नि जति पनि हुनुहुन्छ युवाहरू बालबालिकाहरू चाहिँ अगाडि बढेर चाहिँ देशलाई बनाउनु पर्छ, र हाम्रो र हामी सबै चाहिँ एउटा हुन्छ नि रेस्पेक्टफुल एउटा डिसिप्लिन एउटा लोयल चाहिँ व्यक्ति बन्नुपर्छ भन्ने कुरा पनि म यहाँहरूलाई चाहिँ एउटा आग्रह र सजेसन टाइपको या रिक्वेस्ट पनि गर्न चाहेँ। र यो कार्यक्रम हेर्नुभएको सम्पूर्ण दर्शकहरूलाई चाहिँ धन्यवाद दिँदै, र मलाई पनि यो कार्यक्रममा चाहिँ भुवन दाई नबिला दिदीले चाहिँ एउटा इन्भिटेसन दिएर चाहिँ आफ्नो आफ्नो कुराहरू चाहिँ सेयर गर्न दिनुभयो र आज मैले यहाँबाट धेरै नयाँ कुराहरू पनि सिकेर जाँदैछु। यति भन्दै थ्याङ्क यू भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।